अनि त्यो चाहिँ मण्डली के हो, मण्डलीको बारेमा सेयर गर्ने मैले आज तयारी गरेको छु। वास्तवमा हामीले यो मण्डलीको बारेमा धेरै कुरा गरेका छौँ, तर मलाई लाग्छ हामी धेरैजनाको यो मण्डलीको बारेमा बुझ्ने बुझाइ अलिकति कमजोर छ, किनभने हामीले सिक्नुपर्ने छ मण्डली। वास्तवमा क्रिस्चियन जीवन भनेको चाहिँ एउटा मण्डलीको भाग हो, किनभने मण्डलीको शिर येशु प्रभु हुनुहुन्छ, अनि हामीहरू जतिजना विश्वासी छौँ त्यो मण्डलीका अङ्गहरू हुन्छौँ। त्यसकारणले त्यो मण्डलीको अङ्ग कसले बनाउँछ, कसरी बन्छ, कसरी सञ्चालित हुन्छ, बाइबलमा प्रशस्त शिक्षा छ। अनि आज केही कुराहरू त्यसको बारेमा हामी हेर्न प्रयास गर्छौँ। अनि हामी साँच्ची नै ख्रिस्टका मण्डलीका हौँ भने हामीबाट केही कुराहरू एक्सपेक्ट गरिएको छ। एक्सपेक्ट भनेको चाहिँ हामीले गर्नुपर्ने कुराहरू केही हुन्छन्। त्यसकारणले त्यही कुरालाई तपाईँको अगाडि आज म राख्न चाहन्छु। यो यो सेयर गर्दै होइन मण्डली के हो। सो आजको विषय भनेको चाहिँ येशूले बनाउँदै गर्नुभएको मण्डली। त्यसकारण मुख्य कुरा चाहिँ मण्डली चाहिँ येशूले बनाउनुहुन्छ। तपाईँलाई मैले भर्खरै सम्झाएँ मण्डली येशूको शरीर हो। वास्तवमा यसलाई राम्रोसँग बुझ्यो भने तपाईँ चाहिँ येशूको शरीरमा कस्तो खालको अङ्ग हुनुहुन्छ। मानिसको शरीरमा कहिलेकाहीँ हात नचलेर प्यारालाइज हुन्छ, अनि त्यो प्यारालाइज हात त्यो शरीरको बोझा मात्रै हुन्छ, तर कति पनि उसको शरीरमा एकता हुँदैन, होइन? त्यो कुरा हामीलाई थाहा छ। त्यसैले मण्डली के हो र मण्डली कसले बनाउन सक्छ, होइन, कसले कसरी बनाउँछ, यो विषयमा हामीले सरसर्ती। अनि तपाईँलाई म यो कुरा भन्दै गर्दा एउटा कुरा सम्झाउँछु। तपाईँ यो नसोच्नु कि मैले मेरो कुराहरू भन्दैछु। मैले जे भन्दैछु सम्पूर्ण कुरा चाहिँ परमेश्वरको वचनले भनेको कुरा। तपाईँ आफै वचनमा हेर्नुहोस् र तय गर्नुहोस् कि के हो, होइन? किनभने हामी वचनको ज्ञान बिना नै हाम्रो विश्वास चाहिँ सतही भन्छ नि, बोक्रे, खालि सुपरफिसियल भन्छ अङ्ग्रेजीमा, सतही विश्वास हुन्छ, किन हामीले गहिराईमा बुझ्दैनौँ। वास्तवमा क्रिस्चियन जीवन के हो, क्रिस्चियन को, कसरी हुन्छ, कसलाई क्रिस्चियन भन्ने, यो बाइबलमा क्लियर कुराहरू छन्। हामीले त्यसको बारेमा धेरै पटक हेरिराखेका छौँ। त्यसकारण मण्डली के हो र मण्डली कसले बनाउँछ र कसरी भन्ने कुराको बारेमा हेर्दै गर्दाखेरि फिलिपीको मण्डली परमेश्वरले कसरी बनाउनु भयो, फिलिपी भन्ने ठाउँमा वास्तवमा पावल अनि तिमोथी सायद त्यहाँ जान्छन्। अनि त्योभन्दा अगाडि तपाईँले, म त्यो आज समयको कारणले त्यो पढ्न चाहन्न, सकेसम्म छिटो गर्ने प्रयास गर्दाखेरि फिलिपीको मण्डली कसरी सुरु भयो भन्ने कुरा तपाईँले प्रेरित 16 अध्यायमा खर्लप्पै 7 पददेखि तल्तिर तपाईँले देख्नुहुन्छ क्लियर रूपमा फिलिपीको मण्डली परमेश्वरले बनाउनु भएको कुरा हामी त्यहाँ बुझ्दछौँ। यद्यपि पावलद्वारा बनेको छ, तर पावलद्वारा 3 व्यक्तिहरू त्यहाँ देखा पर्छन्। त्यसैले यो एउटा पद बाइबलमा पढेर अनि हामी वास्तवमा मत्ती 16:13-18 हामी हेर्छौँ, त्यहाँ मण्डलीको बारेमा बुझ्नुपर्ने कुरा क्लियर लेखिएको छ। तर तपाईँलाई पहिला चाहिँ यो 18 पढ्न चाहन्छु। यहाँ येशू प्रभुले भन्नुहुन्छ, यसैले म भन्छु तिमी पत्रुस हौ अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउने छु, मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थन हुने छैनन्, सामर्थ्य हुने छैनन्। अनि यहाँनिर तपाईँलाई नरकको फाटक अथवा नरकको ढोका भन्ने शब्द यो अनुवादमा चाहिँ मृत्युको शक्ति भनेर लेखिएको छ। किनभने कसरी तपाईँलाई नरकको ढोका भनेको के हो बुझ्न सक्नुहुन्न, अनि नरक भनेको वास्तवमा मृत्युमा जाने ठाउँ हो। परमेश्वरको विरुद्ध जो पापबाट क्षमा पाउँदैन, जसले येशूलाई विश्वास गरेर ग्रहण गर्दैन, पापमै जिउँछ, त्यो मृत्युमा पर्छ। त्यस्तो खालको मृत्यु जहाँ कहिल्यै मरिँदैन, जहाँ कहिल्यै आगो निप्दैन, जहाँ कहिल्यै किरा मर्दैन, जहाँ कहिल्यै तिर्खा मेट्दैन, तपाईँलाई मैले भनेको थिएँ, त्यो नर्कको कुरा। त्यस कारणले येशू प्रभु संसारमा मानिसहरूलाई त्यो नर्कबाट बचाउन आउनुभयो। त्यस कारणले यहाँनिर के लेखेको छ, येशू प्रभुले भन्नुभएको, म मेरो मण्डली यो चट्टानमाथि बनाउने छु, अनि मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुने छैनन्। यो पद अनुसार तपाईँले बुझ्नुहुन्छ, मण्डली चर्च हामीलाई लाग्छ हामीले बनाए, ए यो फलानाको चर्च, अनि हाम्रा विश्वासीहरू, अनि हामी यो चर्चमा जान्छौँ, या मैले बनाए हाम्रो विचारहरू छन्। तर तपाईँलाई प्रष्ट बाइबलको कुरा भन्दाखेरि चाहिँ मान्छेले तपाईँ र मैले मण्डली बनाउन सक्दैन। हो, परमेश्वरले हामीलाई चलाउनुहुन्छ, हामीद्वारा बनाउनुहुन्छ, तर बनाउने परमेश्वर हुनुहुन्छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अनि त्यही कुरो तपाईँलाई फिलिपीको चर्चमा मैले अलिकति सम्झाएँ, आज समय थियो भने केवल त्यही प्रेरित 16 अध्याय फिलिपीको चर्च कसरी सुरु भयो भन्ने कुरा नै पक्का म्यासेज हुन्थ्यो। तर तपाईँलाई आज म अलिकति मण्डलीको बारेमा अरू कुराहरू पनि भन्ने हुनाले म एकैचोटि यो फिलिपीको मण्डली कसरी बन्यो, येशूले उहाँलाई चिनेका मानिसहरूद्वारा मण्डली निर्माण गर्दै हुनुहुन्छ। यो पद अनुसार मण्डली येशूले निर्माण गर्नुहुन्छ, अनि त्यो मण्डली निर्माण हुने चाहिँ उहाँले चिनेका व्यक्तिहरूद्वारा, होइन उहाँले चिनेका व्यक्तिहरूद्वारा। परमेश्वरलाई जसले चिन्छ, येशूलाई जसले चिन्छ, ती व्यक्तिहरूको समूह मण्डली हुन्छ। त्यो येशू प्रभु अथवा परमेश्वर आफैले बनाउनुहुन्छ। अब अर्को कुरा के यहाँ प्रष्ट हुन्छ भने, तपाईँ र म जो मण्डली जान्छौँ नि, हामीले येशूलाई चिनेका छैनौँ भने मण्डली जानु आउनु मात्रै हो, हामी मण्डलीको सही पार्ट हुँदैनौँ। मण्डलीको सही पार्ट त्यो हुन्छ जसले येशूलाई चिन्छ। अनि आजको वचनमा हामीले हेर्छौँ येशूलाई चिन्नुको मतलब के हो, यो सबै कुरा। त्यसैले यो मण्डलीको कुरा गर्दा, मण्डली येशू प्रभुले मण्डली बनाउनु भएको कुरा गर्दा, यो चारवटा पोइन्टहरू हामीले विचार गर्छौँ। पहिलो पोइन्ट, मण्डली चाहिँ येशू प्रभुले बनाउँदै गरेको मण्डली चाहिँ जसले उहाँलाई व्यक्तिगत र नजिकबाट चिनेकाहरूद्वारा मण्डली बनाउनुहुन्छ। पहिलो कुरो, मण्डली चाहिँ ती व्यक्तिहरूद्वारा येशूले बनाउनुहुन्छ, परमेश्वरले बनाउनुहुन्छ जसले उहाँलाई चिनेको हुन्छ। मण्डली परमेश्वरले बनाउनुहुन्छ, त्यो कुरो हामीले हेर्यो, होइन, मण्डली परमेश्वरले बनाउनुहुन्छ र उहाँलाई चिनेकाहरूद्वारा बनाउनुहुन्छ। दोस्रो पोइन्ट, मण्डलीमा ख्रिस्टले आफैलाई जसरी प्रकट गर्नुहुन्छ, एक्लै हुँदा त्यस्तो हुँदैन। यसको बारेमा तपाईँलाई मैले पछि वर्णन गर्नेछु। हामी एक्लै एकल काँटे ख्रिस्चियन हुन सक्दैनौँ। परमेश्वरले मण्डली जो विश्वासीहरूको झुन्ड जब भेला हुन्छन्, त्यहाँ जुन कुरा गर्नुहुन्छ त्यसको उदाहरणहरू आज बाइबलमा हामी हेर्छौँ। हामी एक्लै बसेर त्यो अनुभव गर्न सक्दैनौँ। परमेश्वरले जुन काम झुन्डमा, मण्डलीमा, समूहमा गर्नुहुन्छ, त्यो काम तपाईँ र म एक्लैलाई त्यहाँ हुँदैन, त्यस्तो कुरा। दोस्रो पोइन्ट, तेस्रो पोइन्ट, मण्डलीको जीवन एक्ले अर्काको आवश्यकता पुरा गरी जिउने जीवन हो, एक अर्काको निम्ति जिउने मण्डलीको कुरा। अघि सुरुमै भने, मण्डली भन्ने बित्तिकै परमेश्वरलाई, येशू ख्रीष्टलाई चिनेका व्यक्तिहरू, त्यो येशूको शरीरका अङ्गहरू हुने बित्तिकै के हुन्छ, त्यो अङ्गले चाहिँ एक्लै अर्कालाई सहायता गर्छ। जसरी हाम्रो शरीरमा खुट्टाले पुरा शरीरलाई बोक्छ, हातले त्यस्तै काम गर्छ, आँखाले सबै शरीरलाई काम गर्छ, कानले त्यस्तै काम गर्छ। एउटा मण्डलीमा वरदानहरूद्वारा हरेक व्यक्तिहरू फरक फरक अङ्गहरू हुन्छन्। अनि यो वचन हो, अनि तपाईँले ध्यान दिए पनि नदिए पनि यो चाहिँ सत्य वचन हो। अनि खास तपाईँ र म मण्डलीमा साँच्चै सहभागी हुने हो र चल्ने हो परमेश्वरको इच्छाअनुसार भने, तपाईँ र म पनि परमेश्वरको वरदान जो हामीले पाउँछौँ त्यस अनुसार मण्डलीको सेवामा एक अर्कालाई सेवा गर्दै सहभागी हुनुपर्ने हुन्छ। अनि चौथो कुरा चाहिँ, मण्डली शान्तिको सम्बन्धमा पवित्र आत्माको एकतामा विजयी भई, मण्डली भनेको चाहिँ के हुन्छ, शान्तिको बन्धनबाट पवित्र आत्माको एकता कायम भएको हुन्छ। त्यस अनि उनीहरू विजय भई उहाँको अनुसरण गर्दै, येशूलाई पछ्याउँदै, ख्रिस्टको भरपूर जीवनद्वारा मृत्युलाई हराउने जीवन हो। अर्को शब्दमा भन्नुपर्दा, त्यो अघिको मृत्युको के भन्छ त्यहाँनिर, नरकको फाटक, होइन, हामीले भनेर हेरेका थियौँ, त्यो नरकको फाटकहरूलाई, होइन, मृत्युका शक्तिहरूले लाई चाहिँ विजय गरेको हुन्छ मण्डलीमा। किनभने उनीहरू, नरकको शक्तिले के गर्छ, मण्डलीका विश्वासीहरूलाई विभाजन गराउँछ, निराश बनाउँछ, हतोत्साहित बनाउँछ, एक्लै अर्कालाई काम गर्नदेखि रोकिदिन्छ, एक्लै अर्काको बिचमा समस्या ल्याइदिन्छ। त्यस कारणले यो मण्डलीको बारेमा हामी सरसर्ती हेर्नुभन्दा अगाडि तपाईँलाई परमेश्वरले तिनजना विश्वासीहरूद्वारा, तिनजना व्यक्तिहरूद्वारा भन्नुहोस्, फिलिपीको मण्डली स्थापित गर्नुभयो त्यसको बारेमा फेरि पनि तपाईँले प्रेरित 16 अध्याय पढ्नुहोस्, छर्लङ्ग देख्नुहुन्छ। त्यहाँ तिनजना व्यक्ति को थिए, लिडिया जो चाहिँ बैजनी कपडाको व्यापार गर्ने एकजना व्यक्ति होइन, थिएटराबाट आएको व्यक्ति, एउटा स्त्री। अनि लिडिया जब पावल र तिमोथी त्यहाँ जान्छन् प्रचार गर्दै गर्दा, त्यहाँ लेखिएको छ परमेश्वरले लिडियाको समझलाई खोलिदिएपछि बल्ल लिडियाले पावलको प्रचारको वचनलाई बुझेर विश्वास गर्छिन्। उनले आफ्नो घरका सबैलाई विश्वासमा ल्याउँछन्, उनको पुरै परिवार विश्वास गर्छ। एउटा लिडिया फिलिपीको मण्डली सुरु गर्ने, दोस्रो चाहिँ दुष्ट आत्मा लागेको एउटा केटी। कुनै बाइबलमा चाहिँ त्यो अरूको बारेमा ज्योतिषीले जस्तो के भन्न सक्ने भनेर भनिन्छ, तर उसमा भएको त्यो दुष्ट आत्मा, अनि पावलले त्यसको दुष्ट, अनि पावल र सिल तिमोथीलाई तिनीहरूले एकदमै दुःख दिइरहेका हुन्छन्, अनि उहाँले चाहिँ पावलले त्यो कुरा थाहा पाउँछ र भन्छ कि त्यो आत्मालाई यसबाट छोडेर जाइहाल, अनि त्यो छोडेर जान्छ, त्यो केटी चाहिँ अब विश्वासी बन्छ। दोस्रो, तेस्रो चाहिँ झ्यालखानाको हाकिम। जब पावल र सिलास सायद होइन कि तिमोथी, मैले अलि त्यो भयो, तपाईँ हेर्नुहोस् त्यो प्रेरित 16 अध्यायमा, उनीहरू जब झ्यालखानमा बसिराखेको हुन्छन् अचानक भैँचाल आउँछ। यस्तो खालको भैँचाल आउँछ कि सबै ढोकाहरू खोल्छन्, सबै बन्धनहरू तोडिन्छन्, सबै मान्छेहरू साङ्लाबाट स्वतन्त्र हुन्छ। त्यहाँ एउटा हाकिम हुन्छ झ्यालखानको, अनि त्यो हाकिमलाई चाहिँ चिन्ता लाग्छ, अब त पक्का पनि सबै भागिसक्यो, अब म त अब उनीहरूको नियमअनुसार के हुन्छ, त्यो हाकिम सबै कैदीहरू भाग्यो भने उसको ज्यान खतरा हुन्छ, उसलाई मृत्युदण्ड हुन्छ, त्योभन्दा त बरु म आफै मार्छु भनेर तरवार निकेर हान्न खोज्दाखेरि, अनि पावलले भन्छ त्यसो नगर त्यसो नगर, किनभनेदेखि हामी सबैजना यहीँ छौँ। अनि त्यो हाकिमले परमेश्वरको मा विश्वास, परमेश्वरमा आउन मैले के गर्नुपर्छ भन्छ, अनि त्यहाँदेखि फिलिपिनको जेलर भन्छ होइन, फिलिपिनको यो जेलको हाकिम र उसको पुरै परिवारले विश्वास गरेर बप्तिस्मा लिन्छ, तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ। त्यसकारण यो फिलिपीको जेलर, अनि त्यसपछि यो लिडिया र त्यो भुत्लाएको केटी, यो तिनजनाबाट फिलिपीमा चर्च सुरु हुन्छ। त्यो फिलिपीको चर्चको बारेमा हामीले फिलिपीको पुस्तकमा पढ्छौँ, कसरी रोममा पावल हुँदाखेरि फिलिपीका मण्डलीहरूले पावलको लागि भेटी उठाएर पठाएको छ। फिलिपीको मण्डलीमा धेरै कुराहरू हामी पाउँदछौँ, तपाईँले कसरी परमेश्वरले फिलिपीको मण्डली बनाउनु भयो। फिलिपीको मण्डली यो तिनजना प्रयोग भएका छन्, तर यसको मुख्य गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ। त्यही कुरो तपाईँ र मैले बुझ्नुपर्छ, फिलिपीको मण्डली वास्तवमा परमेश्वरले बनाउनु भएको थियो होइन, परमेश्वरले बनाउनु भएको थियो। त्यसैले चर्च के हो भनेर कुरा गर्दै गर्दा यसको उत्तर चाहिँ हामी कसरी हेर्न सक्छौँ, चर्च के हो, चर्च भन्दाखेरि हामीले के बुझ्नुपर्छ, अथवा चर्चमा अगुवाई गर्ने व्यक्तिहरू चाहिँ कस्ता खालका व्यक्ति हुनुपर्छ, कसरी उनीहरूले मण्डलीलाई अगुवाई दिनुपर्छ, यो एकदम सिरियस कुरा हो। अनि आजको विषयमा तपाईँले अलिक ध्यान दिएर हेर्नलाई म भन्न चाहन्छु, ताकि हामी सबैलाई यो चर्चको बारेमा, मण्डलीको बारेमा अलिकति ज्ञान होस्, र तपाईँ र मेरो सहभागिता मण्डलीमा एकदम नामधारीको सटो हामी सक्रिय परमेश्वरको जन भएर, साँच्ची नै उहाँका छोराछोरी भएर हामी सहभागी हुन सकौँ, जसले परमेश्वरको योजना र इच्छालाई पुरा गर्दै गरेको हुन्छ। चर्चको जीवन चाहिँ कस्तो हुनुपर्छ, अनि वचन, परमेश्वरको वचनमा चर्चको बारेमा के दर्शन हामी पाउँदछौँ, के कुराले हामीलाई मण्डली सेवामा आकर्षण गर्छ, यो प्रश्नहरू जो सोध्दै गर्छु तपाईँले आफ्नो मनमा उत्तर खोज्नुहोस्। कतिजना मान्छेहरू मण्डलीको सेवामा आकर्षण नामको लागि, पैसाको लागि, दुनियाँभरको कुराको लागि हुन्छ, परमेश्वरको बोलावट र परमेश्वरको सेवा होइन। निस्वार्थ केही कुरा पनि प्राप्त नगरिकन केवल परमेश्वरको लागि, अनि त्यो कुरा गर्दाखेरि आफ्नो जीवन पनि खतरामा पर्ने गरी, त्यही कुरा बाइबलका प्रेरितहरू, बाइबलमा भएका परमेश्वरका जनहरूले गरेको हामी देख्दछौँ, त्यही वचन हामी यहाँ सुन्दछौँ। तर आजका मान्छेहरूले मण्डलीलाई धेरै किसिमको उपयोगीको लागि चलाइराखेको हामी देखेका छौँ। तपाईँलाई मैले यो कुरा भन्दै गरेको कारण के छ भनेदेखि, तपाईँ झुक्किन नपरोस्, तपाईँ नछक्किनुहोस्, अनि के कुराले हामीलाई प्रचार गर्ने सेवामा आकर्षण गर्छ, यो पनि अर्को महत्त्वपूर्ण कुरा हो। मान्छेहरू प्रचार गर्न चाहन्छन्, धेरै जस्तो मान्छेले मेरो वरदान प्रचार गरेको भन्छ, तर वरदान हो कि होइन, तपाईँ परमेश्वरको अगाडि साँच्चै साँचो हुनु भएन, इमान्दार हुनु भएन भने तपाईँ परमेश्वरको विरुद्धमा हुनुहुन्छ। अनि प्रचारै गर्ने मान्छे मात्रै ठुलो होइन, हरेक व्यक्ति एउटै हुन्छ वास्तवमा परमेश्वरको नजरमा, परमेश्वरको हिसाबमा। हाम्रो जस्तोसुकै वरदान हुन्छ त्यो सबै वरदान बराबरी हुन्छ, यो कुरो तपाईँले थाहा पाउनुपर्छ। हामीलाई लाग्छ अगाडि उभिने मान्छे चाहिँ महत्त्वपूर्ण, त्यस कारण धेरै जस्तो मान्छे बाजा बजाउन नपाएर अगाडि उभिन नपाएर गनगन गरेको धेरैचोटि सुनेको छु। तर त्यस्ता व्यक्तिहरूलाई मेरो सल्लाह के छ भने प्रार्थना गर, घुँडा टेक, किनभने परमेश्वरले तपाईँहरूलाई दिएको वरदान पत्ता लगाएर परमेश्वरले तपाईँलाई चलाउनुहुन्छ, परमेश्वरको महिमाको लागि तपाईँ काम गर्नुपर्छ। त्यस कारणले अघि मैले भनिसकेँ मत्ती 16 अध्यायमा अनि त्यसको 13देखि 18सम्म मण्डलीको बारेमा हामीले केही कुराहरू पाउँदछौँ। तपाईँलाई त्यो कुरा म भन्न चाहदछु। पहिलो कुरा चाहिँ यहाँनिर हामीले हेरेको थियौँ, जसले उहाँलाई व्यक्तिगत र नजिकबाट चिनेका हुन्छन् तिनीहरूद्वारा परमेश्वरले मण्डलीको सुरुवात गर्नुहुन्छ। मण्डलीको कुरा गर्दै गर्दाखेरि अघि मैले चारवटा कुराहरू तपाईँलाई भनिसकेको थिएँ। सो पहिलो चाहिँ उहाँले त्यस्ता मानिसहरू बनाउनुहुन्छ, त्यस्ता मानिसहरूद्वारा मण्डली बनाउनुहुन्छ जसको चाहिँ उनीहरूको स्वभाव, उनीहरूको गुण, उनीहरूको चरित्र विशेष प्रकारको हुन्छ, होइन? त्यस्ता मान्छेहरूलाई जब उहाँले बचाउनुहुन्छ जसले उहाँलाई चिनेका हुन्छन्, उनीहरूलाई एक ठाउँमा ल्याएर उनीहरूमा एउटा गुण, एउटा परिपक्वता, एउटा चरित्र विकास गर्नुहुन्छ, अनि तिनीहरूको समूहबाट मण्डली सुरु हुन्छ। यसुले ती व्यक्तिहरूलाई दिनदिनै बनाउनुहुन्छ। कतिजना मान्छेहरू नयाँ हुँदाखेरि अलिकति काँचो देखिन्छन्, तर यदि उनी परमेश्वरद्वारा छानिएका हुन् भने बिस्तारै बिस्तारै उनीहरू परिपक्व हुन्छन्। त्यही कारणले हामी जो अगुवा लिडर छौँ, अलिकति परिपक्व नभएको मान्छेप्रति सहनशील हुनुपर्छ, धीरज हुनुपर्छ, ताकि उसलाई हामी सिकाउन सकौँ र उसलाई सुधार्न सकौँ, परमेश्वरको बोलावट उसको जीवनमा पुरा हुन सकोस्। तर एउटा मुख्य कुरा यहाँ हामी के देख्छौँ, मण्डली ती व्यक्तिहरूको झुन्ड हुन्छ, ती व्यक्तिहरूद्वारा परमेश्वरले बनाउनुहुन्छ जसले येशूलाई चिन्छ। येशूलाई नचिन्ने व्यक्ति परमेश्वरको मण्डलीको कुनै भाग हुन सक्दैन। येशूलाई नचिन्ने व्यक्ति परमेश्वरको मण्डलीको कुनै भाग हुन सक्दैन। अनि उहाँका चेलाहरूलाई प्रश्न गर्नुहुन्छ येशु प्रभुले, अनि त्यहाँबाट हामी सुरु गर्छौँ। अनि मत्ती 16:13 चेलाहरूसँग उहाँ कुरा गर्दै हुन्छ येशूले। त्यसपछि येशूको समय नजिक आउँदैछ जुन चाहिँ उहाँ क्रुसमा जानुपर्ने, उहाँले उहाँ किन आउनुभयो भन्ने कुराको उद्देश्य पनि यही बेलातिर उहाँले प्रकट गर्दै हुनुहुन्छ। एकैचोटि चेलाहरूलाई सबै कुरा थाहा छैन, अझ चेलाहरूले त येशू प्रभु क्रुसमा टाङ्गिएको र बौरी उठेपछि पनि थाहा थिएन कि वास्तविकतामा परमेश्वरको राज्य कसरी सुरु हुन्छ। अब यहाँनिर यसलाई हामी हेर्छौँ, येशु कैसरिया फिलिपीको मुलुकमा आउनु भएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले मानिसको पुत्र भनेको चाहिँ येशू प्रभु को हो भनी भन्छन्, मानिसको पुत्रलाई मानिसहरूले को हो भनी भन्छन् यो प्रश्न। त्यही कारणले अनि यहाँनिर तिनीहरूले उत्तर दिन्छन्, जवाब दिए, कसैले बप्तिस्मा दिने योहन्ना, कसैले एलिया, कसैले एरिमिया या अगमवक्ताहरूमध्ये कुनै एकजना भनी भन्दछन्। यो उत्तर चेलाहरूले येशू प्रभुको प्रश्नको उत्तर दिनुहुन्छ। तुरुन्त येशू प्रभुले यो प्रश्न गर्नुहुन्छ जुन चाहिँ तपाईँ र मेरो लागि आज दिनदिनै यो प्रश्न हो। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के भन्छौ म को हो? सो जब यसको उत्तर तपाईँ र ममा हुन्छ नि, त्यो चाहिँ एउटा येशूलाई चिन्ने माध्यम हो, तब हामी येशूलाई चिन्दा रहेछौँ भने थाहा हुन्छ। त्यस कारणले 14:15 चाहिँ यो कुरा छ, अनि 16 हामी हेर्छौँ, 16 के छ, सिमोन पत्रुसले जवाब दिएर भन्छन् त्यो प्रश्न, तिमीहरू के भन्छौ म को हुँ? अनि सिमोन पत्रुसले मत्ती 16:16 पत्रुसले जवाब दिए, सिमोन पत्रुसले जवाब दिए, तपाईँ ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। येशू ख्रिस्टको बारेमा सिमोन पत्रुसको यो उत्तर राइट अन ट्र्याक एकदम ठिक थियो, वास्तवमा उहाँ ख्रिस्ट हुनुहुन्छ। तपाईँले यो तपाईँ ख्रिस्ट हुनुहुन्छ भन्ने शब्द बुझ्नुहुन्छ कि हुन्न? के येशू तपाईँको ख्रिस्ट हुनुहुन्छ? ख्रिस्ट भनेको उद्धारकर्ता, मुक्तिदाता, तपाईँ र मेरो लागि मसीह उद्धारकर्ता भएर आउनुभएको ख्रिस्ट। तपाईँले येशूलाई उद्धारकर्ता मान्नुको मतलब के छ भने येशूबाट तपाईँले उद्धार चाहनुभएको छ र उद्धार पाउनुभएको छ। त्यस कारण यहाँ पत्रुसले भन्छ तपाईँ ख्रिस्ट हुनुहुन्छ। दोस्रो कुरा, जीवित परमेश्वरको पुत्र, जीवित परमेश्वरको पुत्र। अनि त्यसपछि यो उत्तर एकदम सठिक उत्तर जब उसले दिन्छ, त्यसपछि 17:17 येशूले तिनलाई भन्नुभयो, योनाको छोरो सिमोन, तिमी धन्य हौ किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। अब यहाँनिर पत्रुसलाई येशू प्रभुले के भन्छ, धन्य हौ पत्रुस, योनाको छोरा, तिमीले जुन कुरा अहिले भनिरहेको छ यो मान्छेलाई थाहा हुँदैन। अङ्ग्रेजीमा चाहिँ फ्लेस एन्ड ब्लड भन्ने शब्द चलाएको छ, मानिसबाट यो प्रकट हुन सक्दैन तर स्वर्गमा हुनुहुने पिताले। त्यसको मतलब के छ भन्दा सबै आत्मिकी काम, सबै स्वर्गीय कुरा, सबै परमेश्वरको कुरा, परमेश्वरको शक्तिद्वारा परमेश्वर बनाउँदै हुनुहुन्छ। परमेश्वरबाट बाहिर रहेर हामी केही पनि ठिक गर्न सक्दैनौँ। यो कुरो तपाईँ र मैले प्रष्ट बुझ्नुपर्छ, यो एकदम प्रष्ट बुझ्नुपर्छ। अनि त्यही कुरा चाहिँ पत्रुसले यहाँ भन्दछन्। अनि येशू प्रभुले उसलाई यो जवाब दिनुहुन्छ, तिमी आफैले यो भन्न सकेको होइन। फेरि प्रभुले सिमोनलाई भन्नुभयो, जुन चाहिँ 18 पदमा हामी अघि नै हेरिसक्यौँ, अनि यहाँनिर हामी मण्डली कसले बनाउँछ भन्ने कुरा सिक्दछौँ। अनि त्यसपछि येशू प्रभुले भन्नुहुन्छ, यसैले म भन्छु तिमी पत्रुस हौ अनि म मेरो मण्डली यो चट्टानमाथि बस बनाउने छु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ्य हुने छैन। अब यहाँनिर तपाईँलाई एक दुईवटा कुरा क्लियर गर्न मन लाग्छ। जब पत्रुसले कुरा यो कुरा भनेको थिए, के कुरा भनेको थिए, तपाईँ ख्रिस्ट हुनुहुन्छ होइन, यहाँ तपाईँ ख्रिस्ट हुनुहुन्छ अनि जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। त्यसपछि यहाँनिर येशू प्रभुले म मेरो मण्डली यो चट्टानमाथि बनाउँछु। धेरै मान्छेको विचारमा येशू प्रभुले, कति मान्छेहरूको विचारमा, धेरै नभनौँ, येशू प्रभुले चाहिँ पत्रुसलाई चाहिँ चट्टान भनेर, त्यो चट्टानमाथि चाहिँ म मण्डली बनाउँछु भनेर पत्रुस पछिकाहरू चाहिँ, त्यसपछि उसको के भन्छ त्यसलाई, ऊ पछिको प्रतिनिधि हुँदै 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 त्यसरी चाहिँ उसको सक्सेसर हुँदै त्यसरी आयो भनेर कतिजना डिनोमिनेसनहरूले विचार गर्छ। तर धेरै कमेन्ट्रीहरूमा पढ्दाखेरि, ग्रिक भाषाबाट नजिकैको कुराहरू भन्दाखेरि, यो चट्टानमाथि बनाउने कुरा चाहिँ पत्रुस नभएर पत्रुसले भनेका यी तथ्यहरू, तपाईँ ख्रिस्ट हुनुहुन्छ जीवित परमेश्वरको पुत्र, यो येशूको चट्टानमाथि, जो ख्रिस्ट हुनुहुन्छ र जीवित परमेश्वरको पुत्र हुनुहुन्छ त्यही चट्टानमाथि, अनि त्यो चाहिँ हामीलाई वास्तवमा क्लियर कुरा बुझिन्छ। किनभने मण्डली येशूको शरीर हो, मण्डलीको सिर येशू हुनुहुन्छ, मण्डलीको जग येशू हुनुहुन्छ, हाम्रो जीवन येशू हुनुहुन्छ, येशूमा सबै कुरा बन्दछ, यो चाहिँ क्लियर कट छ। त्यस कारणले मण्डली पहिलो कुरा चाहिँ येशू जो चट्टान हुनुहुन्छ, अनि यो कुरा त्यसैले मण्डलीको भाग को हुन्छ, जसले येशूलाई, उहाँ को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर, उहाँ ख्रिस्ट हुनुहुन्छ र जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। त्यसको मतलब येशूलाई चिनेको कुरा भयो, जसले यो कुरा भन्न सक्दछ त्यो व्यक्तिले येशूलाई चिन्दछ, अनि उसको जीवन चाहिँ मृत्युका शक्तिहरूमाथि विजयी जीवन हुन्छ, अनि उनीहरू चाहिँ विजयी जीवन जिउन सक्छन्। किनभने त्यो विजय चाहिँ उनीहरूको आफ्नो नभएर ख्रिस्टको, जब हामी ख्रिस्टमा हुन्छौँ उहाँको विजय चाहिँ हाम्रो हुन्छ। रोमीको पत्रमा पाउलले लेख्दछन्, कोही ख्रिस्टमा छ भने हामी चाहिँ मोर देन अ कन्करर, के भन्छ त्यसलाई भनेदेखि, विजेता भन्दा महान, हामी येशु ख्रिस्टमा चाहिँ विजेता भन्दा महान, किनभनेदेखि हामीमा जो हुनुहुन्छ बाहिर हुने भन्दा महान हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ, होइन, हाम्रो पक्षमा परमेश्वर हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ। यो सबै कुरा चाहिँ त्यसैको आधारमा छ। सो सिमोनलाई यसभन्दा पहिला पनि पत्रुस भनेर उनलाई चिनिन्थ्यो, पत्रुसको मतलब वास्तवमा चट्टान थियो, तर उनले भनेको यो सत्य जो छ परमेश्वर पिताबाट प्रकट भएको, अनि त्यो मण्डली बनाउने सत्य चट्टान चाहिँ येशू प्रभु जो परमेश्वर, जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। वास्तवमा यहाँ त्यसैले यो कुरा हामीले प्रष्ट बुझ्नुपर्छ। त्यसैले यहाँ चट्टान के हो त, येशूको बारेमा जो पत्रुसले घोषणा गरेको सत्य तथ्य थियो, उनले कन्फेस गरेको, उनले स्वीकार गरेको कि येशू ख्रिस्ट हुनुहुन्छ र उहाँ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। त्यस कारण यो कुरा हामीले क्लियर हुनुपर्छ कि मण्डली चाहिँ येशू ख्रिस्टको जगमा बसालिन्छ। अनि वास्तवमा पाउलले पहिलो तिमोथीमा पनि हामी ख्रिस्टको जगमा बसालिएको मण्डली भनेर हेर्छौँ, अर्को ठाउँमा उहाँ चाहिँ कुनै ढुङ्गो हुनुहुन्छ भनेर त्यहाँ भनिएको छ। त्यसले जीवित परमेश्वरको पुत्र भनेर जो घोषणा गरियो त्यो नै चट्टान हो। येशूले भन्नुभयो यो चट्टानमा मेरो चर्च स्थापित गर्नेछु। अनि अर्को कुरा चाहिँ येशू प्रभुले स्थापित गर्ने चर्च, दोस्रो पोइन्ट तपाईँलाई मैले भने, पहिलो कुरा चाहिँ त्यो चट्टानमाथि परमेश्वरले येशु प्रभुले चर्च बनाउनुहुन्छ, मान्छेले होइन। यो कुरो क्लियर बुझ्नु पर्यो। कुनै पनि मण्डली येशुको हो र उहाँले बनाउँदै हुनुहुन्छ। त्यस कारणले हामीले मण्डलीको बारेमा सिरियसली सोच्नुपर्छ, एकदमै गम्भीर भएर सोच्नुपर्छ। मण्डली खेल्ने कुरा होइन। अनि त्यस कारणले येशु प्रभुले दोस्रो कुरा चाहिँ के हुनु, के उहाँले भन्नुहुन्छ भने यो मण्डली चाहिँ ख्रिस्टमा जीवित परमे ख्रिस्टलाई जीवित परमेश्वरको पुत्र भनेर चिन्नेहरू जति हुन्छन् तिनीहरूद्वारा मण्डलीको निर्माण उहाँले गर्दै हुन्छ। जसले मलाई व्यक्तिगत रूपमा चिनेको छ, अर्को कुरा उहाँले सबै जातिहरूबाट चर्च बनाउनु हुनेछ। वास्तवमा यो सबै जाति, अर्को कुरा मण्डली सबै जातिहरूबाट बनाइने छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अनि यहाँनिर सबै जातिहरूबाट, तपाईँलाई यो सबै जातिहरूबाट मण्डलीको निर्माण पहिलो कुरा को हो? येशूलाई व्यक्तिगत रूपमा चिनेका व्यक्ति, उहाँ चाहिँ ख्रिस्ट हुनुहुन्छ र जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भनेर चिन्ने व्यक्ति। जसले चिन्छ नि त्यसले उहाँलाई पछ्याउँछ, होइन र? त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो, चिन्नुको मतलब त्यो। अनि यहाँनिर मत्ती 28:19 के लेखेको छ? यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बत्तिस्मा देऊ। यहाँनिर के छ? येशू प्रभुको महान आज्ञामा सबै देशका जातिहरू भन्ने कुरा छ। पहिलो कुरा येशूलाई चिन्ने, दोस्रो कुरा विभिन्न जातिहरूबाट। अनि यो जाति भन्ने कुरा चाहिँ वास्तवमा भौगोलिक सीमा अथवा साँधको आधार होइन। यो जाति भन्ने कुरा चाहिँ भाषा, संस्कृति, एथनिक ग्रुप भन्छ त्यो किसिमको होइन। विभिन्न जाति, जस्तो देश फरक फरक ठाउँमा फरक जातिहरू छन् होइन, ट्राइबल्सहरू भनेर भनिन्छ। उनीहरूको आफ्नै भाषा, आफ्नै संस्कृति हुन्छ। अनि यो जातिहरूको कुरा चाहिँ बाइबलमा थुप्रै लेखिएको छ। एथनिक ग्रुप पनि भन्दछौँ, अनरिच पिपल ग्रुप भनेर मान्छेहरूले भन्ने गर्दछन्। कति जातिहरूलाई अहिलेसम्म सुसमाचार पुगेको छैन, जस्तो उदाहरणको लागि थारू जाति, चौधरी जाति होइन, त्यस्तै यो मुस्ताङतिरका कति जातिहरू, यो विभिन्न किसिमका जातिहरू, यी सबै जातिमा चाहिँ येशु प्रभुले सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा बत्तिस्मा दियो। अनि त्यही कुरा चाहिँ हामी मत्ती 24:14 पनि हामीले यो कुरा देख्दछौँ। यहाँ के छ? अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूको लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। यहाँनिर के छ? राज्यको सुसमाचार भनेको चाहिँ परमेश्वरको राज्यको सुसमाचार सारा संसारमा सबै जाति, एउटा जाति पनि छुट्ने छैन, लागि गवाहीको निम्ति प्रचार गरिन्छ। सुसमाचार प्रचार, हामी किन सुसमाचार प्रचार गर्छौँ, त्यसलाई हाम्रो विषय किन बनाउँछौँ, हामी किन मान्छेहरूलाई भन्ने गर्छौँ सुसमाचार प्रचार गर्नुपर्छ? किनभनेदेखि येशू प्रभु अन्तमा संसारमा फर्किनुहुन्छ, त्यो अन्तमा आउनु अगाडि सबै जातिहरूले सुसमाचार सुन्नुपर्छ। त्यस कारणले किनभने यो परमेश्वरले हामीलाई दिनुभएको एउटा आज्ञा हो। अघि हामीलाई सालोमले एउटा पहिलो इतिहासबाट पढ्दै थिए, त्यहाँ पनि यो जातिहरूको बारेमा लेखेको छ। त्यहाँ उनीहरूले परमेश्वरलाई महिमा दिँदै गर्दा त्यहाँ एउटा पदमा छ, के अरे 16:35 के लेख्छ? मलाई एकसाथ, हामीलाई एकसाथ भेला गर्नुहोस्, जाति जातिहरूबाट छुटकारा दिनुहोस्। त्यहाँ पनि त्यो प्रार्थनामा, किनभने पवित्र आत्माले जहिले पनि त्यही कुरा दिनुहुन्छ, हामीलाई एकसाथ भेला गर्नुहोस्। मण्डली भनेको चाहिँ एकसाथ परमेश्वरका जनहरू, जसले परमेश्वरलाई चिन्छन्, भेला हुने कुरा हो। त्यस कारणले यहाँनिर मण्डली भनेको चाहिँ वास्तवमा हामी यो पेन्डेमिक, यो कोरोनाको कारणले गर्दाखेरि यसरी गर्न सकिरहेछौँ, तर सकेसम्म मण्डली भनेको चाहिँ व्यक्ति व्यक्तिमा एकै ठाउँमा सङ्गतिमा भेट हुने कुरा हो। वास्तवमा त्यो कुरा हामीले बुझ्नुपर्छ, अनि धेरै त्यसको बारेमा हामी अझै पनि छलफल गर्नेछौँ। अनि यही कुराको परिणाम प्रकाश प्रकाशको पुस्तकमा पनि तपाईँले देख्नुहुन्छ, प्रकाशको पुस्तकमा यहाँ हेर्नुभयो भनेदेखि त्यही कुरा प्रकाश 5:9 यिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए, त्यहाँ परमेश्वरलाई महिमा दिँदै थिए प्रकाशको पुस्तकमा। तपाईँ यो चम्रपत्रको मुठु लिने र यसमा मोहरहरू तोड्ने योग्यको हुनुहुन्छ, तपाईँ मारिनुभयो येशु प्रभुको बारेमा, र आफ्नो रगतद्वारा तपाईँले परमेश्वरको निम्ति हरेक कुल भाषा मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो। यहाँ पनि हरेक कुल भाषा मानिस र जातिबाट, त्यसैले हरेक किसिमका ग्रुपका मानिसहरू, यो एउटा एउटा देशको कुरा भन्दा पनि विभिन्न धर्म मान्नेहरू, सायद आज कतिजना धर्म मान्नेहरू विश्वासी छैन, तर ती जातिहरूलाई पनि सुसमाचार सुनाउने हाम्रो कर्तव्य छ, र ती जातिहरूबाट परमेश्वरले चुन्नुभएकाहरू एक दिन विश्वास गर्नेछन्। अनि यो कुरो हामी यहाँ देख्दछौँ, अनि परमेश्वरको महिमा होइन, उहाँको रगतद्वारा हामी किनिएका हौँ, उहाँ आफैले हामीलाई आफ्नो बनाउनु भयो, उहाँलाई चिन्नको निम्ति उहाँले नै हामीलाई यो कुरा सबै गर्नुभयो भनेर हामी बुझ्दछौँ। उहाँ पृथ्वीका सबै कुल जातिका मानिसहरू र भाषा विभिन्न भाषा बोल्ने मानिसहरूद्वारा मण्डली बनाउनुहुन्छ। पहिलो कुरा हामीले अघि हेऱ्यौँ के छ, उहाँलाई चिन्ने। दोस्रो कुरा, विभिन्न जातिहरूबाट, विभिन्न ठाउँका मानिसहरूबाट उहाँले अरू जाति धर्म भाषा बोल्नेहरूलाई, सायद आज चाहिँ उहाँलाई चिन्दैनन् र पनि परमेश्वरले तिनीहरूलाई पनि आफ्नो मण्डली बनाउन चाहनुहुन्छ, तर उहाँको मण्डलीमा सहभागी हुने कुरा चाहिँ उहाँलाई चिन्नुपर्ने हुन्छ, होइन? आफ्नो चर्च स्थापित गर्दै हुनुहुन्छ येशू प्रभुले, जसले अहिले उहाँको हुनुहुन्छ भन्ने प्रश्नको गलत उत्तर दिइरह होला, उहाँ को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर अहिले ठिक नदिइरह होला। कुरा गर्दै गयो भने तपाईँलाई कतिजनालाई त्यो त्यो उत्तर ठिकसँग दिन सक्नुहुन्न होला त। शब्दमा तपाईँले मुखमा ठिक शब्द भन्नुहुन्छ कि तपाईँको जीवनले प्रमाण गर्छ, वास्तवमा परमेश्वरको वचन अनुसार मण्डलीको सञ्चालित हुने कुरामा तपाईँ र म उहाँको वचन अनुसार हाम्रो बोली र हाम्रो जीवन सँगसँगै हुनुपर्छ। त्यस कारणले त्यो कुराको लागि परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। तपाईँहरूमध्येको उत्तर के होला त अहिले यतिखेर, होइन होला, तपाईँले वचनबाट ठिकै भन्न सक्नु होला, तर जीवन कस्तो छ? कतिले व्यक्तिगत रूपमा उहाँलाई चिन्नु भएको छैन पनि होला, त्यो पनि सम्भव छ। बाहिर देख्दाखेरि सबै कुरा गरिरहेछ, तर तपाईँलाई एक्लै हुँदा, तपाईँले आफ्नो बारेमा सोच्दाखेरि तपाईँलाई शान्ति नहुन सक्छ, तपाईँलाई निश्चय नहुन सक्छ, तपाईँलाई लाग्छ कि परमेश्वरले मेरो सबै कुरा क्षमा दिनुभयो, कि परमेश्वरलाई मैले चिन्नलाई के गर्नुपर्छ, म साँच्चै बाँचेको छु, परमेश्वरको प्रेम मलाई छ कि छैन, यो सबै कुरामा तपाईँ कहिलेकाहीँ सङ्घर्ष गरिरहनु भएको हुन्छ। हुनसक्छ जबसम्म येशूलाई पक्का भेटिँदैन, होइन? अनि त्यस कारणले पत्रुसको जस्तै तपाईँको पनि उत्तर हुनुपर्छ, येशू नै ख्रिस्ट हुनुहुन्छ अनि उहाँ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। जब तपाईँले सत्यलाई स्वीकार गर्नुहुन्छ, इन्कार गर्नुहुन्न, त्यसको त्यो कुरालाई आफ्नो जीवनमा उतार्नुहुन्छ, आज्ञा पालन गर्नुहुन्छ, त्यसपछि तपाईँ परमेश्वरको सम्बन्धमा आउनुहुन्छ। वास्तवमा येशूलाई केही रूपमा प्रभु भन्छन् धेरै मान्छेहरूले, होइन? उहाँलाई जीवनमा त्यो ठाउँ दिएको छु भनेर भन्छन्, परमेश्वरको प्रभुको ठाउँ मैले दिएको छु हाम्रो मेरो हृदयमा भन्छन्, तर अझै मूर्ति र सांसारिक रीतिरिवाज पुज्दै गरेका होलान्, होइन? कहिलेकाहीँ मान्छेहरू देख्छौँ नि, क्रिस्चियन भन्छ तर टिका लगाएर हिँडिरहेछ, विभिन्न किसिमका कुरा गरिरहेछ। मलाई एकदम विचलित हुन्छ त्यस्तो मान्छेदेखि, किनभने मलाई थाहा छ परमेश्वरको अगाडि सबभन्दा ठुलो उहाँको लागि अफेन्स भन्छ नि, उहाँलाई क्रोध लाग्ने कुरा चाहिँ उहाँको ठाउँमा अर्कोलाई मान्यता दिने। रोमी 1:18-19-20 के भनेको छ, सबभन्दा बढी परमेश्वर क्रोधित हुनुभएको चाहिँ उहाँलाई दिनुपर्ने आदर उहाँलाई नदिएर अरू कुरालाई दिएको कुरा, होइन? वास्तवमा 10 आज्ञाको पहिलो कुरा नै परमेश्वरको ठाउँमा अर्को परमेश्वर नबनाउने कुरा छ नि। जब तपाईँले अर्को कुराहरू, मूर्ति पूजाका कुराहरू गर्दै जानुहुन्छ, संसारका रीतिरिवाजलाई बढी मान्नुहुन्छ, प्रियहरू हो, नसम्झनुहोस् कि तपाईँ उहाँको परिवारमा हुनुहुन्छ। उहाँको परिवारमा हुने बाटो चाहिँ उहाँलाई प्रभु स्वीकार्नुपर्छ, कन्फेस इज लोर्ड, होइन? नत्र भने फाइदा छैन। ख्रिस्ट येशूलाई ख्रिस्ट मान्नुपर्छ, तब मात्र हामी उहाँलाई चिन्न सक्छौँ। अनि उहाँले बनाउँदै गर्नुभएको मण्डली विभिन्न जाति र भाषाको ख्रिस्ट येशूमा उहाँले बनाउनु भएको छ भन्ने कुरा हामीले भर्खरै हेऱ्यौँ। अनि उनीहरूद्वारा बनाउँदै गर्नुहुन्छ, येशुप्रभुले मण्डली संसारमा बनाउँदै गर्नुभएको छ। उहाँको चर्च उहाँलाई व्यक्तिगत रूपमा चिन्ने व्यक्तिहरूको झुन्डहरू ती मानिसहरू हुन्छन्। चर्चको भाग हुनलाई चाहिँ पक्का व्यक्तिगत रूपमा घनिष्ठ रूपमा कुनै पनि व्यक्तिले उहाँलाई चिनेको हुनुपर्छ। परमेश्वरको पुत्र येशु ख्रिस्ट येशुलाई चाहिँ हामीले जब आफ्नो प्रभु मानेर स्वीकार्छौँ होइन, अनि त्यो चाहिँ परमेश्वरले हाम्रो जीवनमा काम गरेर मात्र हामी परमेश्वरलाई वास्तवमा चिन्न सक्छौँ। येशु को हुनुहुन्छ भनेर प्रकट कसले गर्नुभयो? पत्रुसलाई, परमेश्वरले। अनि तपाईँ र म जो येशुलाई चिनेका छैनौँ अथवा हाम्रा अरू मानिसहरू, उनीहरूलाई कसले प्रकट गर्ने? यस परमेश्वरले। परमेश्वर हाम्रो हृदयमा काम गरिरहनुहुन्छ। बाइबलमा धेरै ठाउँ लेखिएको छ हामीलाई विश्वास दिने विश्वासको कर्ता येशु प्रभु हुनुहुन्छ। हिब्रूमा हामी हेर्छौँ येशुलाई व्यक्तिगत रूपमा चिन्न तब मात्र सक्छौँ जब परमेश्वरले हाम्रो हृदयमा येशुलाई परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भनेर प्रकट गर्नुहुन्छ। यस्ता व्यक्तिहरूद्वारा उहाँले आफ्नो मण्डली खडा गर्नुहुन्छ। अनि पत्रुसलाई येशुले भन्नुभएको मत्ती 16:17, मानिसहरूले तिमीलाई प्रकट गरेको होइन तर परमेश्वरले भन्ने जुन कुरा छ त्यो सबभन्दा महत्त्वपूर्ण छ। यहाँ हामी देख्छौँ परमेश्वरले येशु को हुन्छ भनी मानिसहरूलाई उनीहरूको हृदयमा प्रकट गर्नुहुन्छ। परमेश्वर मानिसहरूको हृदयमा येशु को हुन्छ भनेर त्यसको त्यो कुरा प्रकट गरिदिनुहुन्छ। तब मात्र हामीले येशुलाई जीवित परमेश्वरको पुत्र भनेर चिन्न सक्छौँ। यो चाहिँ परमेश्वरको काम हो, ईश्वरीय शक्तिबाट आउने कुरा हो, यो आफै हुँदैन। कहिले पनि मैले गरेँ, म गर्छु, मैले चिने, मैले गराएँ, उसलाई मैले विश्वासी गराएँ, यो सबै कहिले पनि हुन सक्दैन जबसम्म परमेश्वरले काम गर्नु हुँदैन। त्यही कारण सबभन्दा बढी हामीले के गर्नुपर्छ? हामी परमेश्वरको इच्छा गर्न चाहन्छौँ, मानिसहरूलाई परमेश्वर चिनाउन चाहन्छौँ, घुँडा टेकेर प्रार्थना गर्नुहोस्, प्रशस्त प्रार्थना। अनि पवित्र आत्माद्वारा उहाँ मानिसहरूको हृदयमा काम गर्न थाल्नुहुन्छ, अनि परमेश्वरको शक्तिदेखि ती मानिसहरूको समझ खुल्छ, हृदयका आँखा कान खुल्छन् र उनीहरूले येशु प्रभु भनेर चिन्दछन्। त्यसैले येशु नै ख्रिस्ट हुनुहुन्छ भनेर उनीहरूले विश्वास गर्दछन्। अनि त्यस्तो नभएसम्म, जबसम्म पवित्र आत्माले हाम्रो हृदयमा परमेश्वर आफै काम गर्नुहुन्न, परमेश्वरलाई चिन्ने, येशुलाई चिन्ने अरू कुनै उपाय छैन। त्यसैले चर्च बनाउने कुरा गर्दा धेरैजना चर्चमा ल्याउनुभन्दा पनि परमेश्वरको कामद्वारा येशुलाई ख्रिस्ट हुनुहुन्छ भनी चिन्ने कुराद्वारा चाहिँ मण्डली बन्दछन्। भन्दाखेरि यहाँ मण्डली बनाउने कुरा चाहिँ खालि मान्छेको, राम्रै हो धेरै मान्छे हुँदाखेरि हामीलाई खुसी लाग्छ, तर मान्छेको भिड भेला गर्ने कुरा मात्रै मण्डली बन्ने कुरा होइन। तर मण्डली बन्ने कुरा चाहिँ तिनीहरूले येशु ख्रिस्टलाई परमेश्वरको पुत्र र ख्रिस्ट हुनुहुन्छ भनेर चिन्नु पर्यो। त्यो वास्तवमा एकदमै महत्त्वपूर्ण कुरा। अर्को हामीले यहाँ हेर्दैछौँ, चर्चको कुरा गर्छौँ, केवल येशुको आत्माद्वारा भरिभराउ जीवन तब मात्र हुन्छ जब उनीहरूले येशुलाई व्यक्तिगत रूपमा चिनेका हुन्छन्। परमेश्वरको आत्माको शक्तिमा मानिसहरू एक एक गरी ख्रिस्टलाई चिन्ने काम गर्दछन्। अनि त्यही कारणले नै तपाईँलाई म घरिघरि तपाईँहरूलाई म भनी गर्छु, जसले परमेश्वरको सेवाकाई गर्छ, बाजा बजाउँछ, गीत गाउँछ, अगाडि बसेर लिड गर्छ, परमेश्वरको वचन प्रचार गर्छ, जबसम्म तपाईँले येशुलाई चिन्नु भएको छैन, तपाईँमा ख्रिस्टको आत्मा काम गरिरहनु भएको छैन, काम लाग्दैन, तपाईँले ईश्वर निन्दा मात्रै गर्नुहुन्छ। त्यही कारणले सबभन्दा महत्त्वपूर्ण कुरा छ, तपाईँले पाप क्षमा नै पाउनु भएको छैन, तपाईँ पटक पटक झुट्टा बोलेर गलत काम गरेर हिँड्नुहुन्छ, संसारको तरिका सबै तपाईँमा छ, तपाईँ ख्रिस्टलाई पछ्याउनु भएको छैन, त्यस्तो मान्छेहरू परमेश्वरको वेदीमा उभिनु हुँदैन, किनभने त्यहाँ परमेश्वरको दण्ड आउन सक्छ। अनि यो कुरो सिरियसली बुझ्नुपर्छ जसले परमेश्वरको अगुवाई गरिरहेको हुन्छ। ख्रिस्टलाई जीवित परमेश्वरको पुत्र भनेर जसले चिन्छ, ख्रिस्टको आज्ञा हृदयदेखि पालन गर्छ, ख्रिस्टसँग सँगै पवित्रतामा हिँड्ने कुरा त्यहाँ छ, अनि मात्रै उहाँको मण्डलीको भाग हुन्छ। उनीहरूको हृदयमा येशु को हुनुहुन्छ भनी परमेश्वरले प्रकट गरिसकेको हुन्छ, त्यस्ता व्यक्तिहरूले उहाँलाई चिन्छ, त्यस्ता व्यक्तिहरूले उहाँलाई प्रेम गर्न थाल्छ, त्यस्ता व्यक्तिहरूले उहाँको इच्छा गर्न थाल्छ। परमेश्वरको इच्छा नै उनीहरूको पहिलो कुरा हुन्छ, संसारको कुरा होइन। मान्छेहरूले के भन्ला, मैले दुःख पाउँछु कि होइन, मसँग त केही पनि छैन, यो सबै कुरा जान्छ, तपाईँमा आनन्द आउँछ। अघि हामीलाई सालोमले भन्दै थियो नि, त्यो केटी जो चिन्ता फिक्रीमा थियो, त्यो बुढो मान्छेले जब एक्सप्लेन गरेर प्रार्थना गर्यो, उसलाई शान्ति आयो। सी, परमेश्वरले उसको हृदयमा काम गर्नुभयो। यो हरेक व्यक्तिको जीवनमा लागू हुन्छ। परमेश्वरले हाम्रो हृदयमा काम गर्नुहुन्छ। त्यसैले मण्डली चर्च भनेको चाहिँ एउटा क्लब जस्तो, एउटा अर्गनाइजेसन, एउटा सङ्गठन जस्तो कदापि होइन। मान्छेहरूको भिड जस्तो, पार्टी चेन्ज गरेको जस्तो यो हुनु सक्दैन। यहाँ त परमेश्वरलाई चिनेका, येशूको आत्माद्वारा नयाँ भएका व्यक्तिहरू जहाँ परमेश्वरको उपस्थिति छ, त्यस्तो अवस्थामा चाहिँ त्यहाँ चर्च हुँदछ। अर्को कुरा, मण्डलीमा मानिसहरूलाई उपस्थिति गर्नलाई, भेला गराउनलाई अगुवा पास्टरहरूले कर लगाउने कुरा होइन। त्यसरी कर लगाएर आएको कुरा काम लाग्दैन। मान्छे यदि ख्रिस्टमा छ, उसले प्रभुलाई चिनेको छ भने, उसले प्रभुलाई प्रेम गराएको छ भने के गर्छ? उसको उत्कट इच्छा हुन्छ शनिबार पर्खेर। यो भन्दै गर्दा तपाईँलाई म सम्झाउँछु, जहिले पनि म मेरै बारेमा भन्छु तर मन चाहिँ पर्दैन, र पनि भन्न पछि पर्दैन, किनभने यो सत्य हो। मैले विश्वास गरेको 41 वर्ष भयो, जबसम्म म नेपालमा हुँदाखेरि कुनै पनि दिन चर्च छोडेन मैले, कहिल्यै एक दिन छोडेको छु जो चाहिँ टोफेल इङ्ग्लिसको जहाँ शनिबार दिनु पर्यो, बुझ्नुहुन्छ? एकचोटि मलाई मोटरसाइकलले, बसले मोटरसाइकलमा हानेर मरणान्त भएको थिएँ, एकदमै शरीर दुख्या थियो। त्यो शनिबार भयो, अर्को शनिबार हिँड्नु पनि गाह्रो थियो, म चर्च गएँ, सबैजना छक्क परे, बुझ्नुहुन्छ? तपाईँले चाहना गर्नुभयो भने, तपाईँ परमेश्वरको लागि गर्नुहुन्छ भने, परमेश्वरले सम्भव बनाउनुहुन्छ। त्यो आदर तपाईँले परमेश्वरलाई दिनुहुन्छ। मानिसहरू खचाखच हुनु नै मुख्य कुरा होइन, तर मण्डलीभित्र त्यस्ता मानिसहरू जसले येशूलाई चिन्छ, त्यहाँ मानिसहरूको जीवनमा मान्छेको नम्बर धेरै, भिड लाग्नुभन्दा उनीहरूको हृदय कहाँ छ? किनभने सबभन्दा ठुलो कुरो मानिसको हृदयमा हो समस्या। मान्छेको हृदय परिवर्तन हुनुपर्छ, ट्रान्सफर्म हुनुपर्छ। हर प्रकारले परमेश्वरको सङ्गतिमा भेला हुनलाई उत्कट इच्छा गर्ने हुन्छ जब उसको हृदय परिवर्तन हुन्छ। कसैलाई चित्त दुखाउने, कसैलाई खुसी बनाउने कुरा होइन, मण्डली परमेश्वरको पवित्रतालाई कायम गर्ने कुरा हो। जहाँ परमेश्वरको उपस्थिति हुन्छ, त्यहाँ पापको उपस्थिति हुन गाह्रो हुन्छ। त्यसकारण तपाईँ र म परमेश्वरलाई आदर गर्न चाहनुहुन्छ। येशूको जीवन तपाईँको हृदयमा भयो भने, येशूको आत्माको अगुवाई तपाईँमा आउँछ, पवित्र आत्माको सेवामा उत्साहित हुने कुरा तपाईँमा आउँछ, हर प्रकारले येशूको महिमाको निम्ति सेवा गर्ने, सदैव परमेश्वरको नाउँमा उहाँको सेवा गर्ने कुरामा तपाईँ तत्पर हुनुहुन्छ, त्यो कसैलाई देखाउन, केही कुरा पाउन, कसैलाई जित्नलाई होइन। प्रियहरू, यो धेरैचोटि मान्छेहरूले गलत काम गरेको म देख्छु। सायद येशूलाई चिन्नेमा समस्या भयो, अनि एकजना पास्टरले भनेका छन्, ती मानिसहरू जो सेवामा भेला हुने कुरालाई इन्कार गर्ने गर्छन्, सेवा भनेको चाहिँ मण्डलीको सेवा, उनीहरूको हृदयमा अझै समस्या बाँकी छ। उसले चाहिँ त्यसो भनेको छ, एकजना पास्टर, उसको नाम मैले यहाँ भनिनँ। अनि वास्तवमा सच्चा ख्रिस्चियन मण्डलीलाई प्रेम गर्छन्, आफ्नो सम्पूर्ण कुरा, समय, स्रोत मण्डलीमा ल्याउँछन्, सधैँ उनीहरूले मण्डलीको लागि आफैलाई समर्पण गर्छन्, किनभने मण्डली येशूको शरीर, त्यो त शरीर जस्तै चल्नु पर्यो नि, तपाईँ र म अङ्ग, यो कुरो प्रष्ट बुझ्नु पर्यो हामीले, होइन? त्यस कारणले मण्डली, अनि यसको बारेमा परमेश्वरको वचनमा प्रष्ट भनिएको कुरा छ, अनि तपाईँलाई म यो पद पढ्न चाहन्छु। अनि यो यो पदमा के लेखेको छ, हामीले दाजुभाइलाई प्रेम, मैले कुन पद, एनिवे वास्तवमा पहिलो योहन्ना मसँग यहाँ रहेनछ, तपाईँलाई म पढिदिन्छु। अर्को एउटा पद पढ्न लागेको थिएँ मैले, त्यो चाहिँ पहिलो योहन्ना 1:19 वास्तवमा प्रष्ट भनेको छ, त्यस्ता व्यक्तिहरू जसले परमेश्वरलाई चिनेका छैनन्, उनीहरू वास्तवमा कस्तो हुन्छन् भन्ने कुराको बारेमा। पहिलो योहन्ना, अनि तपाईँलाई मैले योहन्नाको पत्र, पहिलो योहन्ना, त्यसपछि त्यसको 1:19 त छैन नि, 3:2:19 पहिलो योहन्ना 2:19 मैले पढ्न खोजेको पद, यहाँनिर त्योभन्दा अगाडि तपाईँले इन्ट्रेस्टिङ कुराहरू पाउनुहुन्छ, तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। यो निस्केर गएका भनेको चाहिँ परमेश्वरको मण्डलीबाट। त्यस कारण कतिचोटि हामीहरू मण्डलीमा आफ्नै सुरमा हिँड्छौँ, कसैको योजनामा छैन, कसैको अधीनमा छैन, कोहीसँग एकटा छैन। तपाईँ ध्यान दिनुहोस्, तपाईँ आफैलाई जाँच्नुहोस् के तपाईँ साँच्चै प्रभु येशूलाई प्रेम गर्नुहुन्छ, मण्डलीलाई प्रेम गर्नुहुन्छ भने मण्डलीमा येशूको योजना इच्छा चाहिँ एकता, एकअर्काको अधीनता, अनि यो सबभन्दा महत्त्वपूर्ण कुरा होइन। यहाँनिर उनीहरू चाहिँ के भनेको छ, हामीबाट गए, यदि उनीहरू हाम्रा थिए भने, उनीहरू विश्वासी थिए भने उनीहरू छोडेर जाने थिएनन्। अर्को कुरा, जीवन यो मण्डली भनेको चाहिँ जीवन पाएको व्यक्ति, जो जीवन पाएको व्यक्ति छ उसले जीवनै खोज्छ, मण्डलीमा जानु चाहिँ उसको लागि जीवन हुन्छ। अब अर्को एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, जुन चाहिँ दोस्रो यो पहिलो योहन्ना 3:14 पढ्न लाग्छु। हामीले दाजुभाइलाई प्रेम गरेकाले नै हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ भन्ने थाहा हुन्छ, भने थाहा हुन्छ। प्रेम नगर्ने मानिस चाहिँ अझ मृत्युको बन्धनमा हुन्छ। यहाँनिर प्रष्ट कुरा के लेखेको छ, परमेश्वरलाई प्रेम नगर्ने चाहिँ अझै पनि मृत्युको बन्धनमा हुन्छ। हामी परमेश्वरलाई चिनेका छौँ भन्ने कुरा चाहिँ के हुन्छ, हामी दाजुभाइलाई प्रेम गर्छौँ भनेको मतलब मण्डलीमा चाहिँ फुट होइन, विभाजन होइन, हामी एकता हुन्छ, हामी एकअर्कालाई प्रेम गर्छौँ। होला कहिलेकाहीँ फरक विचारहरू आउँछ, कतिवटा कुराहरूमा सहमति हुँदैन, तर जब प्रेम हुन्छ नि कुरा हुन्छ, बाहिर होइन कि अगाडि। यो जहिले चाहिँ बाहिर अर्कै खालको कुरा गर्ने कुरा आउँछ नि, तपाईँलाई म क्लियर भनिदिन्छु, शैतानकै आत्माको काम हो। किनभने शैतानले मण्डली र परिवार यो सबभन्दा बढी एट्याक गर्ने ठाउँ हो। परिवारमा पति पत्नीकै बिचमा कहिलेकाहीँ एट्याक हुन्छ, कहिलेकाहीँ अरू व्यक्तिको बिचमा हुन्छ, ताकि सजिलै त्यहाँ फसाइदिन्छ। र मण्डली अर्को ठाउँ हो, अनि तपाईँ विचार गर्नुहुन्छ म त राम्रै छु, तर तपाईँलाई कुनै सानो कुरामा प्रश्न उठ्न थाल्छ, अनि तपाईँ त्यो प्रश्नलाई बढाउँदै बढाउँदै मान्छेको सम्बन्धमा बिगारिदिन्छ, शैतानले यसलाई उक्साउँछ। अनि भाइलाई प्रेम नगर्ने चाहिँ मृत्युमै रहिरहेको हुन्छ, मतलब उसले येशूलाई चिनेको छैन। वास्तवमा मण्डली जीवितहरूको ठाउँ हो, त्यहाँ जीवन रहन्छ, र जीवितहरूले जहिले पनि जीवन नै खोज्दछ। निरन्तर सङ्गति गर्नलाई हामीले, यदि हामीमा जीवन छ, हामी येशूलाई चिन्छौँ भने हामी स्वफूर्त सङ्गतिमा जान चाहन्छौँ। उनीहरूमा जीवन भएको प्रमाण नै हामी जीवन खोजेर मण्डलीमा जान्छौँ। यो मण्डलीको कुराको बारेमा हामीले यी कुराहरू यहाँ सिक्दछौँ, जीवन खोज्दछौँ। येशूलाई चिन्नेहरूमा येशू जीवित हुनुहुन्छ भन्ने कुरा विश्वास हुन्छ, र उनीहरूमा येशूको जीवन हुन्छ, जीवनले जीवन खोज्छ। मैले तपाईँलाई भने जीवन मण्डलीद्वारा प्रदर्शन भएको हुन्छ, येशूको जीवन हाम्रो हृदयमा। ख्रिसमा चाहिँ दाजुभाइ, जो परमेश्वर पिताकालाई विश्वास गर्नेहरू क्रिस्चियनहरू सबै हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुन्छन्। त्यसकारण मण्डली भनेको एउटा परिवार भनेर भन्ने गरेको छौँ। परिवारमा के हुन्छ, जब एउटा परिवारबाट तपाईँ टाढा हुनुहुन्छ, तपाईँ मिस गर्नुहुन्छ होइन। जस्तो मेरो, म यहाँ छु, मेरो दाजुभाइहरू अर्को ठाउँमा छ, दिदी अर्को ठाउँमा छ, आई मिस, एकदम देख्न मन लाग्छ होइन, कहिलेकाहीँ भेट्छु। मण्डलीलाई त्यस्तो हुन्छ नि, मण्डली दाजुभाइ हो होइन, अनि त्यो बनावटी प्रेम होइन नि, हाम्रो साँचो प्रेम, एकअर्काप्रतिको कन्सर्न हुन्छ, त्यो प्रभु येशूको प्रेम हामीलाई जो उहाँले हालिदिनुहुन्छ, हामीले एकअर्कालाई प्रेम गर्छौँ। त्यस कारण यो परिवारबाट टाढा हुँदाखेरि हामी मिस गर्छौँ, मण्डलीबाट टाढा हुँदा हामी मण्डलीलाई मिस गर्छौँ। कारण ख्रिस्टको सम्बन्धले तपाईँ र मलाई मण्डलीका एकअर्काप्रति एउटा घनिष्ठ दाजुभाइ दिदीबहिनीको सम्बन्धमा ल्याएको हुन्छ। यसले हाम्रो जीवनमा ठुलो एउटा परिवर्तन ल्याउँछ, जो चाहिँ चिन्हको रूपमा देखिन्छ, त्यो चाहिँ ख्रिस्टको प्रेम हामी एकअर्कालाई गर्ने भएका हुन्छौँ। हामी दोस्रो पोइन्टमा जान्छौँ, अब सरसर्ती तपाईँलाई छिटो छिटो गर्ने प्रयास म गर्छु। दोस्रो पोइन्ट, मण्डलीमा ख्रिस्टले आफैलाई कसरी प्रकट गर्नुहुन्छ, त्यो कुरा चाहिँ एक्लै हुँदा त्यस्तो हुँदैन। भनेको मतलब, जब हामी एक्लै परमेश्वरको सम्बन्धमा हुन्छौँ, आराधना गर्छौँ, गीत गाउँछौँ, गरौँला, तर मण्डलीमा परमेश्वरले विश्वासीहरूको झुन्डमा जुन प्रकारले उहाँले आफैलाई प्रकट गर्नुहुन्छ, त्यो कुरो चाहिँ एक्लै हुँदा चाहिँ हुँदैन, त्यही कुरो भन्न खोजेको। परमेश्वरले कति कुराहरू एउटा झुन्डमा गर्नुहुन्छ, धेरै व्यक्तिहरूको बिचमा, जुन व्यक्तिगत रूपमा चाहिँ उहाँले गर्न सक्नुहुन्छ। त्यस कारणले हामी मण्डलीमा जहिले पनि भेला हुनुपर्छ भन्ने कुरा यहाँ बुझ्दछौँ। अनि त्यसको उदाहरण हामीले प्रेरितको दुई अध्यायमा, जब पहिलो मण्डली सुरु भयो, यिनीहरूको बिचमा कस्तो खालको व्यवहार सम्बन्ध थियो र परमेश्वरले कसरी काम गर्नुभयो, तपाईँले राम्रोसँग पढ्नुभयो भने प्रेरित दुई अध्यायको 42-47 तपाईँले हेर्नुभयो भने यो कुरा देख्नुहुन्छ। यहाँ लेखिएको छ, विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। ल हेर्नुहोस्, यहाँ ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरे, तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे, तिनीहरू एकअर्कामा साझेदार भए, एकअर्काको निम्ति उनीहरूले सहायता गरेर जिउन थाले, एकले अर्काको खाँचो पुरा गर्न थाले, होइन, तिनीहरू एकसाथ खाँदै थिए अनि एकसाथ प्रार्थना गर्दै थिए। भन्दाखेरि मण्डलीकाहरू चाहिँ धेरै कुराहरू सँगसँगै गर्ने, त्यो एउटा सङ्गतिको कुरा पनि हो, होइन, त्यो कुरा हामी यहाँ देख्दछौँ। अनि जसले गर्दा उनीहरूमा एउटा परमेश्वरले एउटा नयाँ अनुभव, हरेक व्यक्तिमा नयाँ अनुभव दिएको कुरा हामी पाउँदछौँ, जुन चाहिँ 43 पदमा तपाईँले पढ्नुभयो भने त्यहाँ देख्नुहुन्छ। यिनीहरू जसरी एकसाथ भेटे, एकसाथ खाए, एकसाथ एकले अर्कालाई मद्दत गरे, उनीहरूमा परमेश्वरले प्रकट गर्नुभएको कुरा चाहिँ यहाँ देख्नुहुन्छ। प्रेरितहरूले धेरै शक्तिपूर्ण र आश्चर्यपूर्ण कामहरू गरे अनि प्रत्येक मानिसले आश्चर्य मिश्रित भय अनुभव गरे। हरेक व्यक्ति व्यक्ति व्यक्तिमा यो भय, तपाईँले यो भय भन्ने कुरा जो हुन्छ नि, परमेश्वरप्रतिको एउटा इज्जत, उहाँलाई मान दिने, उहाँलाई सम्मान दिने एउटा भय, त्यो एउटा उहाँको पवित्रताको कुरा। त्यो कसरी आयो भन्दाखेरि प्रेरितहरूले धेरै शक्तिपूर्ण आश्चर्यपूर्ण कामहरू गरे। जब झुन्डमा मण्डलीमा परमेश्वरका जनहरू, जो परमेश्वरको आत्माबाट चलेका छन्, जो आफूमा चूर्ण भएका छन्, स्वार्थहरू मारेका छन्, पावलले जस्तै आफैलाई क्रुसमा टाँगेर ख्रिस्टलाई जिउँछन्, त्यस्ता व्यक्तिहरूद्वारा काम हुँदा त्यहाँ परमेश्वरको उपस्थिति तपाईँले देख्नुहुन्छ। र परमेश्वरको जहाँ उपस्थिति हुन्छ त्यहाँ मानिसहरूले उहाँको भयको अनुभव गर्छन्, उहाँप्रतिको श्रद्धाको अनुभव गर्छन्, उहाँलाई महिमा दिने कुरा उनीहरूमा आउँदछ। त्यही कुरा होइन, उनीहरू सबै मिलेर झुन्डमा जब एक ठाउँमा भेटेर विभिन्न किसिमका क्रियाकलापहरू गर्दै गर्दाखेरि त्यहाँ परमेश्वरको उपस्थिति आयो अनि प्रत्येकलाई परमेश्वरले त्यो उहाँको उपस्थिति थाहा दिनुभयो, जो चाहिँ उहाँप्रतिको भए। अनि त्यसको मतलब चाहिँ के हो भनेदेखि, विश्वासीहरूको बिचमा येशु उपस्थित हुनुभयो त्यो सेवाद्वारा। जब पवित्र परमेश्वरको उपस्थिति मानिसहरूको बिचमा भएको हुन्छ, त्यहाँ एउटा भय, त्यहाँ एउटा आनन्द, त्यहाँ एउटा अर्कै खालको, किनभने उहाँ त पवित्र हुनुहुन्छ, उहाँको उपस्थितिमा अन्य खालका कुराहरू रहन सक्दैन, त्यहाँ अर्कै खालको। त्यसैले कहिलेकाहीँ तपाईँ मण्डलीमा एउटा अनुभव गर्नुहुन्छ, त्यो अनुभव भनेको चाहिँ परमेश्वरको उपस्थिति त्यो हुनुपर्छ, अनि त्यो चाहिँ पापमा रहेका मान्छेले गर्न सक्दैन। कारण विश्वासी भए पनि उनीहरू अझै कतिचोटि सिद्ध नभएका हुन सक्छन्। जब उहाँको उपस्थिति हाम्रो बिचमा हुनु हुँदछ, गहिरो रूपमा जीवित र पवित्र परमेश्वरको शक्तिशाली शक्तिको उपस्थिति हामीले गर्दछौँ, अनि परमेश्वरप्रति आदर र भय अनि उहाँको शक्तिको अनुभव हरेक व्यक्तिले गर्छ। त्यस कारणले हामीले मण्डलीमा जानुपर्छ भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। मण्डलीमा येशूको साक्षात उपस्थिति भएको हुन्छ र उहाँमा पुरा भरोसाको विश्वास गर्नेहरूले उहाँको पराक्रम आफ्नो हृदयमा महसुस गर्नेछन्। त्यही कारणले मण्डली ख्याल ख्याल गर्ने ठाउँ होइन। त्यस कारणले पश्चाताप पक्का नगरेका, प्रभुमा पक्का समर्पित नभएका, आफ्ना पापहरू नत्यागेका मान्छेहरू मण्डली सञ्चालनमा भाग लिनु हुँदैन, वास्तवमा उनीहरू दण्डित हुन्छन्। त्यसैले परमेश्वरमा साँचो समर्पण गरेका मानिसहरूको बिचमा, अनि जुन काम परमेश्वर गर्नुहुन्छ व्यक्तिगत रूपमा एक्लै बसेर चाहिँ त्यो अनुभव हुँदैन, एक्लौटे क्रिस्चियनले चाहिँ त्यस्तो अनुभव गर्न सक्दैन, यस्तो कुरा हुनसक्छ। त्यसैले जब मण्डली सेवा सञ्चालन गर्नेहरू खडा हुन्छन्, उनीहरू पवित्रतामा ख्रिस्टलाई सर्वोच्च मानेर पाप र संसारिक सैतानिक कुराहरूबाट पुरा पश्चाताप गरेर, भनेको छ फर्किएर, त्यसलाई त्यागेर अनि परमेश्वरको सेवा गर्नुपर्ने हुन्छ, अनि मात्र मण्डलीलाई अगुवाई गर्न योग्य त्यो व्यक्ति हुन्छ। वास्तवमा परमेश्वरको सेवालाई योग्य गर्ने व्यक्ति सेवा दिन योग्य हुने व्यक्ति चाहिँ स्वार्थको लागि आफैलाई क्रुसमा टाँगेको, आफै आफ चूर्ण भएर मरेको, जो चाहिँ आफ्नो कुरा कहिल्यै खोज्दैन, अनि त्यो एउटा योग्यता हरेक व्यक्तिमा हुनुपर्छ जसले परमेश्वरको सेवा गर्न चाहन्छ। संसारबाट कुनै पश्चाताप नगरेकाहरूको अगुवाई उहाँको निम्ति एकदमै निन्दनीय हुन्छ। उहाँको उपस्थितिको पवित्र अनुभव त्यस्तो अवस्थामा हुँदैन। प्रेरितहरू जब पुरा समर्पण, तपाईँले प्रेरितको पुस्तकमा हेऱ्यो भने उहाँको जीवन, उनीहरूको जीवनको परिवर्तन त्यहाँ देख्नुहुन्छ। उनीहरू चूर्ण थिए, उनीहरू परमेश्वरमा केवल समर्पित थिए, केहीको लोभ थिएन उनीहरूलाई। उनीहरू एक अर्कालाई आफ्नै दाजुभाइ यसरी एक ठाउँमा बस्थे, अनि उहाँको सेवा वास्तवमा नयाँ जीवन पाएकाहरूका बिचमा सेवा गर्न ती व्यक्तिहरूले थालेका थिए। प्रत्येकले परमेश्वरको उपस्थितिको भए त्यसको त्यो उहाँप्रतिको त्यो कुरा त्यहाँनिर अनुभव गर्न थाले, जुन एक्लै रहेर चाहिँ एक्लो ख्रिस्टियनले गर्न सक्दैन। यो एउटा महत्त्वपूर्ण कारण हो जसले गर्दा हामी मण्डलीमा अरूहरूसँग भेला हुनुपर्छ भन्ने कुरा हामीलाई देखाउँदछ। के तपाईँ ख्रिस्टमा जीवन पाएका गम्भीर, एकदमै सिरियस विश्वासी हुनुहुन्छ? यो हरेकको लागि वास्तवमा प्रश्न हो। तपाईँ यस्तो संसार यस्तो सङ्गतिको मौका भोका हुनुहुन्छ जहाँ चाहिँ परमेश्वरको उपस्थिति छ। हामी यस्तो सङ्गतिको भाग हुन उत्कट इच्छा गर्ने हुनुपर्दछ। त्यस्तो अवस्थामा हामी हुन्छौँ जब हामी परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्दछौँ। वास्तवमा नयाँ जीवनमा जिउने मण्डलीको शिर ख्रिस्ट हुनुहुन्छ। त्यसकारण हामी जब नयाँ जीवनमा जिन्छौँ, हामी उहाँको शरीरको रूपमा शिरले निर्देशन गरेको, हेडले के गर्छ, डाइरेक्सन गर्छ, मेरो शरीर के गर्ने, कहाँ खाने, के बोल्ने, सबै हेडले गर्छ। हाम्रो हेड चाहिँ येशु हुनुहुन्छ, अनि हामी सबैले त्यसको उत्कट चाहना गर्नुपर्ने हुन्छ। होइन, हामी आफैलाई पास्टर, एल्डर, अगुवा, डिकन, विभिन्न किसिमका कुराहरू भन्न सक्छौँ, त्यस्तो सोच्न सक्छौँ, तर मण्डली बारेमा हाम्रो सोच कस्तो छ, बुझाइ कस्तो छ, त्यो महत्त्वपूर्ण कुरा हो। जुन मण्डलीमा हामी सहभागी भएका छौँ त्यहाँ हाम्रो कमिटमेन्ट कस्तो छ, हाम्रो जीवनमा यसको महत्त्व कस्तो छ, हामी मण्डली टिममा छौँ भनेदेखि त्यसमा हाम्रो कमिटमेन्ट कस्तो छ, यो एकदम सबैको लागि व्यक्तिगत प्रश्न हो। होइन, जस्तो मेरो जीवनमा के कुरामा म हात हालेको छु, त्यसमा मेरो जिम्मेवारी के छ, यो परमेश्वरको अगाडि मैले दिने गर्नुपर्ने हो। यसले हाम्रो हृदय कस्तो छ भनेर प्रकट गर्दछ। अनि सिरियस मण्डली चाहिँ सधैँ प्रार्थनामा समर्पित हुन्छ, पवित्रतामा समर्पित हुन्छ, विनम्र हुन्छ, सहनशील हुन्छ, क्षमाशील हुन्छ, अनि परमेश्वरको आज्ञा पालन गर्ने हुन्छ, परमेश्वरको आज्ञा पालन गर्ने हुन्छ। अनि त्यो स्थान परमेश्वरलाई पहिलो स्थान दिने, उहाँको आज्ञालाई पहिलो स्थान दिने, हाम्रो मातहतमा हुने जवानहरूले हाम्रो अनुसरण गर्न योग्य इमान्दार जीवन हामी जिउँदछौँ। हाम्रो मण्डली एक अर्कामा जुन प्रकारको सम्बन्ध र समर्पणताको व्यवहार गरिरहेका छौँ, त्यो भनेको प्रत्येकले आफ्नो हृदयको अवस्था प्रकट गर्ने कुरा हो। हामी जसरी व्यवहार गर्छौँ, हाम्रो एक्टिभिटी कस्तो छ, त्यसले हामी को छौँ भनेर देखाइरहेको हुन्छ। के हाम्रो मण्डलीमा त्यो जीवन ख्रिस्टको जीवन जस्तो छ कि छैन, के ख्रिस्टमा भरपूरी जीवन छ कि छैन, उहाँको स्वभाव देखाएको छ कि छैन। यदि छैन भने तपाईँले आफ्नो जीवनलाई एकदमै जाँच्नुपर्ने हुन्छ। होइन, अनि मण्डलीमा तपाईँ फेरि समर्पित हुन सक्नुहुन्छ। यहाँ येशु भन्नुहुन्छ, जहाँ दुई वा तिन भेला हुन्छ, तपाईँलाई एउटा पद म पढ्न गइरहेको छु, त्यो चाहिँ मण्डली भनेको के हो भन्ने कुरा हामी हेर्दछौँ हेर्दैछौँ। अनि मत्ती 18:20, किनकि जहाँ दुई कि तिनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूका माझमा हुनेछु। दुई वा तिन जहाँ भेला हुन्छन् त्यहाँ तिनीहरूको माझमा हुनेछु। यहाँ येशु प्रभुले भन्नुभएको कुरा चाहिँ यो हो। सो मण्डली चाहिँ बाइबलमा वास्तवमा तिन पटक प्रयोग भएको छ, अनि त्यो तिन पटक प्रयोग भएको कुरा चाहिँ हामीले एकचोटि चाहिँ हामीले यो म मेरो मण्डली स्थापना गर्नेछु भन्ने मत्ती 16:18 तपाईँ देख्नुहुन्छ, मण्डलीको कुरा सुन्न। अनि त्यसपछि अर्को चाहिँ, तर यो अनुवादमा फरक फरक तपाईँले देख्नुहुन्छ। तर मत्ती 16:18 म मेरो मण्डली स्थापना गर्नेछु, नरकको फाटक त्यसमाथि विजय हुने छैन। एकचोटि त्यहाँ प्रयोग गर्नुहुन्छ, अर्कोचोटि चाहिँ मत्ती 18 तपाईँले मत्ती 18 अलि अगाडिदेखि पढ्नुभयो भने यो समस्यामा परेको समाधान गर्ने, जो कोही मान्छे अपराधमा पर्छ त्यसलाई समाधान गर्ने कुराको रूपमा यहाँनिर येशु प्रभुले सिकाउनुहुन्छ, आज्ञा दिनुहुन्छ, होइन, कसरी गर्नुपर्छ भन्ने। वास्तवमा कसैले पाप गर्छ, कसैले गल्ती गर्छ, कसैले केही नराम्रो कुरा गर्छ, त्यसको बारेमा तपाईँको प्रश्न छ। वास्तवमा यहाँ 18 अध्यायमा क्लियर एउटा स्टेप बाई स्टेप छ। पहिला त्यही मान्छेलाई गएर उसको समस्याको बारेमा भन्नुपर्छ, उसले मानिलिएर क्षमा माग्यो भने त्यहीँ सिद्ध्याउनुपर्छ। तर हाम्रो त यहाँ के छ भने त्यो सत्य पनि हो कि होइन भनेर थाहा नभइकन दुनियाँ मान्छेहरूको बिचमा फैलाउने काम जो गर्छ नि, त्यो परमेश्वरको आत्माले गर्दैन। दुनियाँ मान्छेको अगाडि एउटा मान्छेको बारेमा पुरै उसको नैतिकतालाई, उसको क्यारेक्टरलाई बिगार्ने काम गरिन्छ, त्यो परमेश्वरको मान्छेले गर्नु हुँदैन। तर यहाँ बाइबलमा क्लियर छ, पहिला उसैलाई गएर सम्झाउने, उसले सम्झ्यो भनेदेखि तपाईँले कहीँ पनि कुरा गर्नु परेन, सिद्धियो, क्षमा भयो, क्षमा माग्यो, दोस्रो दुई तिनजना अर्को एकजना या दुईजना राखेर कुरा गर्ने, त्यहाँ पनि उसले मान्यो भने सिद्धियो, अर्को मान्छेलाई भन्नु परेन। त्यसपछि यदि त्यसले ती कुरा पनि सुन्न इन्कार गर्यो भने, अब यहाँनिर मण्डलीलाई भन, त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने त्यो तिम्रो लागि विधर्मी र कर उठाउने सरह हो। यो पापमा परेकाहरूको बारेमा मण्डली वचनमा लेखेको कुरा हो। त्यसैले मण्डलीको बारेमा मत्ती 16 अध्यायमा एकचोटि, मत्ती 18 अध्यायमा दुईचोटि प्रयोग भएको छ ग्रिक भाषामा चाहिँ, होइन, जम्मा 3 चोटि प्रयोग हुन्छ मण्डली भन्ने शब्दको बारेमा। र यो मण्डलीको मतलब चाहिँ हामी यहाँ हेरिराखेका छौँ। अब यहाँ मण्डली भन्दाखेरि चाहिँ के बुझ्दछौँ? अब यहाँ मण्डली भनेको चाहिँ कतिजना हुनुपर्छ त? मण्डली तिनीहरूको मण्डली भन्दाखेरि चाहिँ मण्डली हुनलाई चाहिँ हाम्रो कतिजनाको, कतिजना सङ्ख्या हुनुपर्छ? 50,000 के अरे 50 जना, 100 जना कि 2 वा 3 जना? यो प्रश्न हामीले गर्न सक्छौँ। अनि तपाईँलाई म सरस्वती मेरो अलिकति छ, तपाईँलाई म सबै सिद्धाउने कोसिस गर्छु। अनि त्यो परमेश्वरको वचन अनुसार हामी हेर्दछौँ कतिजना चाहिँ खास मण्डली हुन्छ भन्ने कुरामा, होइन, कतिजना मण्डली हुन्छ। तर मण्डली भन्ने बित्तिकै ख्रिस्टको आत्माद्वारा सञ्चालित भएका तर परमेश्वरलाई महिमा दिने र उहाँको आज्ञा पालन गरेर एक अर्कामा समर्पित भएका व्यक्तिहरूको झुन्ड भन्ने अर्थ लाग्छ। तर त्यहाँ कतिजना हुन्छन् भन्ने कुरामा चाहिँ तपाईँलाई अर्को एउटा पद म पढ्न चाहन्छु। यहाँ मण्डलीको जीवन पढ्नुहोस् है, यहाँनिर त्यो पद चाहिँ मेरो यहाँनिर हराएछ, कहाँ गयो थाहा भएन। तर त्यहाँनिर के छ भनेदेखि एक वा दुईजना भेला हुन्छन् त्यहाँ म हुनेछु भनेर उहाँले भन्नुभएको छ। मण्डली दुईभन्दा बढी जहाँ हुन्छ त्यहाँ चाहिँ मण्डली हुनसक्छ। त्यहाँ वास्तवमा यहाँ 20 पद हुनुपर्ने, यहाँनिर के भनेको छ, जहाँ 2 कि 3 यहाँ रहेछ, जना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूको माझमा हुनेछु। यो मण्डली हो। तर यस्तो मण्डली भनेको चाहिँ के हो? जो येशूलाई चिनेका छन् र उनीहरू परमेश्वरको आज्ञा पालन गर्न समर्पित भएका छन्। 2-3 जनादेखि जतिजना पनि हुन्छन् तर तिनीहरू मण्डलीको रूपमा सञ्चालित भएको हुनुपर्दछ। अनि तपाईँलाई मैले यो कुरा भनिसकेँ, मण्डली यो मण्डलीको अगाडि जब त्यो कुराहरू ल्याइन्छ उसले मानेन भने चाहिँ त्यो परमेश्वरबाट टाढै भएको सम्झाउनुपर्छ भने। तेस्रो नम्बरमा हामी जान्छौँ, अब एकदमै छोटो छोटो 2-3 पद मात्रै छ। मण्डलीको जीवन एकले अर्कालाई अर्काको आवश्यकता पुरा गरेर जिउने जीवन। तपाईँले बाइबलमा यो एकदमै प्रष्ट पाउनुहुन्छ। वास्तवमा एकले अर्कालाई सहायता गर्ने भन्ने बित्तिकै एक्लै बसेर सहायता हुँदैन, एक अर्का भन्ने बित्तिकै 2 जना चाहियो, होइन। त्यस कारणले मण्डली एकअर्कालाई भेट्ने र एकअर्काको निम्ति सहायता गर्ने एउटा ठाउँ हो, त्यो मण्डली हो, होइन। त्यस कारणले त्यहाँ समूहको खाँचो हुन्छ भन्ने कुरा, किनभने त्यहाँ व्यावहारिक रूपमा एकले अर्कालाई सहायता गर्नु छ। हाम्रो प्रेम परमेश्वरले हामीले एकअर्कालाई र मण्डलीको झुण्डद्वारा परमेश्वरलाई प्रेम गरेको चाहनुहुन्छ। अब प्रेरित 2:44 तपाईँलाई फेरि मण्डलीको बारेमा अलिकति कस्तो खालको कुरा मण्डलीमा हुन्छ ती कुराहरूको बारेमा हेर्नेछौँ। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे त्यतिखेरका पहिलो चर्च होइन तिनीहरूका सबै थोक साझा थिए, अघि हामीले हेरिसकेको पद। त्यसपछि यहाँ के लेखेको छ 45 तिनीहरूले आफ्नो सम्पत्ति माल मत्ता बेचिकन जजसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई बाँडिदिन्थे। भनेपछि मण्डलीमा के हुन्छ, मानिसहरूको खाँचो पुरा गर्नलाई एकले अर्कालाई सहायता गर्ने कुरा हुन्छ। मण्डलीमा खाँचो चाहिँ एउटा केन्द्र हुन्छ, कसैलाई केही कुराको खाँचो छ भने अनि त्यो खाँचो चाहिँ उनीहरूको रुपियाँ पैसा सम्बन्धी खाँचो नै बढी हामी बुझ्छौँ आर्थिक रूपमा अथवा कुनै त्यस्तो खालको। तर खाँचो भन्दाखेरि कसैलाई प्रार्थनाको खाँचो हुन्छ, कसैलाई मानसिक समस्या हुन्छ, कसैलाई इमोसनल भावनात्मक समस्या हुन्छ, कसैलाई आत्मिकी रूपमा परीक्षामा परेको धेरै किसिमको अरू खालको समस्या हुन्छ, कोही मान्छे चिन्ता फिक्रीमा परे उसलाई चाहिँ कसैले आएर सान्त्वना दिएर प्रार्थना गरिदिनु पर्ने हुन्छ, धेरै किसिमको खाँचो हुन्छ। त्यसैले मण्डलीमा के हुन्छ, एकले अर्कालाई कहिलेकाहीँ हामीलाई लाग्छ हामी पनि त्यति परिपक्व होइनौँ जस्तो लागे पनि अर्को मान्छेलाई हाम्रो सहयोग चाहिन्छ। त्यसैले हामी जहिले पनि तत्पर एकले अर्कालाई सहायता गर्न तत्पर हुनुपर्छ, होइन भौतिक सामान मात्रै होइन धेरै किसिमले मण्डलीमा एकले अर्कालाई सहायता गर्न सक्दछन्। अनि कति मानिसहरू परमेश्वरले प्रेम गर्नुहुन्छ भन्नेसम्म निश्चय भएको नभएको व्यक्तिहरू पनि हुन्छ कतिजना मान्छे, किन उनीहरूको जीवनमा दुःखका दुःख विभिन्न किसिमको अभाव अनि उनीहरू सायद गनगन गर्न थाल्छन्, सायद बाहिर मुखले नभनन् भित्र मनमा चाहिँ के परमेश्वरको प्रेम मलाई छ किन मलाई यस्तो भयो। त्यस्तो मान्छेलाई के चाहिन्छ, कसैले प्रार्थना गरेर उत्साह दिनुपर्छ कि हामीलाई उहाँले क्षमा गर्नुभयो भन्ने कुराको निश्चयता उसलाई, त्यस्तो मान्छे कतिजना मान्छेलाई चाहिन्छ होइन। अनि तर कोही मान्छेहरू चाहिँ के हुन्छ, केही समस्या छैन सबै कुरा भरिभराउ छ, सम्पत्ति छ, धन सम्पत्ति सबै कुरा छ, उनीहरू अलिक घमण्डमा पनि हुन्छन्, उनीहरूलाई पनि प्रार्थनाको खाँचो छ, किनभने हामी घमण्ड होइन हामी परमेश्वरमा समर्पित हुनुपर्छ होइन। हामीले परमेश्वरको वचनबाट हामीमा अघि त्यो विश्वासीहरूको बिचमा प्रेरितको पुस्तकमा भएको जस्तै एउटा परमेश्वरप्रतिको भय र आनन्द हामीले अनुभव गर्नुपर्छ उहाँको उपस्थितिको। अनि वास्तवमा त्यस्तो खालको कुराको समाधान साँच्चै येशूको जीवनको भरपुरीद्वारा मात्रै हुन सक्दछ। अनि तपाईँ र मेरो जीवन येशूको जीवनमा भरपुरी भएको हुनुपर्दछ। अनि यहाँनिर तपाईँलाई यो योहन्ना 15:12 पढ्न चाहन्छु, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी नै प्रेम गर। त्यसैले एकले अर्कालाई प्रेम गर्ने कुराको बारेमा येशू प्रभुले आज्ञा दिनुहुन्छ। यो चाहिँ चोइस गर्ने के भन्छ त्यसलाई अप्सनल कुरा होइन, एकले अर्कालाई प्रेम गर्ने कुरा चाहिँ प्रभुको आज्ञा हो। अनि त्यो प्रेम चाहिँ मैले तिमीहरूलाई गरेको जस्तो प्रेम, मैले तिमीहरूलाई जसरी प्रेम गरेँ भनेको चाहिँ येशू प्रभुले हामीलाई गरेको प्रेम जस्तो प्रेम हामीले मण्डलीका एकअर्कालाई गर्नुपर्छ। अनि यो एउटा चुनौती हो, वास्तवमा खुसीको कुरा हुन्छ यदि तपाईँ साँच्चै नै परमेश्वरलाई चिन्नुहुन्छ भने। वास्तवमा हामी एकअर्कालाई गर्नुपर्ने कुरा, बाइबलमा थुप्रै एकअर्का भन्ने वचनहरू हामी देख्दछौँ। सबैभन्दा महत्त्वपूर्ण आज्ञा त्यही एकअर्कालाई गर्ने आज्ञामा सबैभन्दा महत्त्वपूर्ण चाहिँ प्रेमको आज्ञा हो, एकअर्कालाई प्रेम गर्ने। वास्तवमा येशू प्रभुले दिनुभएको दुईटा महान आज्ञामध्ये एउटा आज्ञा चाहिँ एकअर्कालाई प्रेम गर्ने नै हो। वास्तवमा यो एकअर्कालाई गर्ने भन्ने आज्ञाहरू चाहिँ नयाँ नियममा 40-61 मान्छेले भन्छन्। त्यति एउटा एकअर्का भन्ने छ, त्यसमध्येमा यो एकअर्कालाई येशु ख्रिस्टको जस्तो प्रेम गर्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण। हामी मण्डलीमा भेला हुनुपर्ने कारण यो पनि हो कि हामी एकअर्कालाई प्रेम गर्नुपर्छ, एकअर्कालाई मद्दत गर्नुपर्छ, प्रभुको आज्ञा छ एकअर्कालाई प्रेम गर्ने। त्यस कारण मण्डलीमै तपाईँ भेला हुनुहुन्न, अरूसँगै भेट्नुहुन्न भने तपाईँ कसरी एकअर्कालाई सहायता गर्न सक्नुहुन्छ? तपाईँको खाँचो मात्रै होला, तपाईँलाई जहिले पनि अभाव मात्रै होला, अरूको मद्दत मात्रै चाहिएला, तर तपाईँद्वारा परमेश्वरले अरूलाई मद्दत गराउनु पनि सक्नुहुन्छ, त्यस्तो हुनसक्छ। त्यसैले सङ्गति एकदमै ठिक प्रकारले हामीले सहभागी हुनुपर्छ। अनि चिन्तामा परेका, निराश भएका, परीक्षित भएका, दुःखमा परेका, हतोत्साहित भएका मानिसहरूलाई तपाईँले प्रार्थना गरेर सहयोग गर्न सक्नुहुन्छ होइन। येशू प्रभुको आज्ञा एकले अर्कालाई प्रेम गर्ने, अनि त्यो प्रेम चाहिँ कुनै पनि रूपमा आउन सक्छ, मानिसहरूलाई निस्वार्थ सहयोग गर्ने होइन, अनि येशु प्रभुमा भएको भरपूर जीवन तपाईँमा छ भनेदेखि अरूलाई सहयोग गर्ने कुरामा चाहिँ तपाईँ तत्पर हुनुहुन्छ। तर त्यो सहयोग गर्ने कुरा चाहिँ एकदमै प्योर पवित्र हुनुपर्दछ, प्युरिटी विथ अ प्युरिटी भन्छ, एकदमै सक्षम पवित्रतामा हुनुपर्छ होइन, मानिसहरूलाई उत्साह दिने, दया देखाउने। यदि तपाईँमा प्रभुले साँच्चै प्रेम प्रभुले साँच्चै प्रेम गर्नुभएको छ भन्ने कुराको निश्चयता छैन भने कहिलेकाहीँ यो चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ, कसैलाई चाहिँ लाग्छ कि परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ कि हुन्न, मेरो पाप क्षमा भयो कि भएन, त्यस्तो शङ्का कोच लाग्छ भने सायद तपाईँलाई परमेश्वरले कुनै न कुनै व्यक्तिद्वारा उहाँको वचन बोल्नुहुन्छ र तपाईँलाई भित्र क्विकेन हुन्छ, तपाईँलाई भित्र टच गर्छ, त्योद्वारा तपाईँले परमेश्वरको आनन्द फेरि पाउन सक्नुहुन्छ। तर तपाईँले परमेश्वरलाई पुरा हृदयले पछ्याउनु पर्ने हुन्छ, किन परमेश्वर विश्वासयोग्य हुन्छ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले घचघचाउँछ त्यसको निम्ति खोलिने छ भनेर त्यहाँ लेखिएको छ होइन। अनि यो आत्मिकी खाँचो पनि परमेश्वरले कसरी पुरा गर्नुहुन्छ परमेश्वरलाई थाहा छ, त्यसैले हामीले एकले अर्कालाई मद्दत पुर्याउनु पर्छ। सायद परमेश्वर कुनै प्रकार प्रचारकद्वारा तपाईँसँग बोल्नु सक्नुहुन्छ, परमेश्वरको वचन पढ्दाखेरि तपाईँलाई त्यो वचनले छुन सक्दछ, त्यसरी हाम्रो हृदयमा परमेश्वरले छुनुहुन्छ, हामी उहाँमा समर्पित हुन सक्छौँ, उहाँको जीवनको भरपुरी त्यसरी तपाईँ र ममा आउन सक्छ, उहाँको प्रेमको निश्चयता त्यसपछि तपाईँ र ममा आउनुपर्छ, मुक्तिको निश्चयता। अघि त्यो तर कसमाथि विश्वास गरे म जान्दछु, वास्तवमा त्यो दोस्रो तिमोथी एक अध्यायको 12 पदको वचनै हो, पावलको वचन हो त्यो होइन, त्यो तपाईँमा त्यो आउँछ, कसमाथि विश्वास गरे म जान्दछु, निश्चय छु त्यो दिनको लागि उहाँले सुरक्षित राख्नुहुन्छ, यो निश्चयता प्रभुले दिनुहुन्छ जब उहाँको आत्माले तपाईँ र मेरो हृदयमा छुनुहुन्छ। वास्तवमा हामी एकअर्कालाई होइन, अब मान्छेहरूको यहाँ चाहिँ के हुन्छ नि आई लभ यु भन्ने चलन हुन्छ, तर एकअर्कालाई हामीले प्रेम गरेको कसरी देखाउने, प्रेम भनेको चाहिँ नराम्रो सोचको प्रेम होइन, प्रेम भनेको चाहिँ साँच्ची नै वास्ता गर्ने होइन, साँच्ची नै उसको बारेमा कन्सर्न हुने, उसलाई बेजत गर्ने होइन। हाम्रो त के छ भनेदेखि हाम्रो समस्या कसैले थाहा पायो भने उतिखेर सहायता गरे जस्तो गरे नि अर्को ठाउँमा गएर बेजत गरेर आउँछ, त्यस्तो मान्छे परिवर्तन भएको होइन, क्रिस्चियन त्यस्तो हुनै सक्दैन। अनि तपाईँलाई म हिब्रूबाट एक दुईवटा कुरा भनेर सिद्धाउन चाहन्छु, हिब्रू 3 अध्यायको 12मा के छ, भाइ हो होस् गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढा नलैजाओस्, जीवित परमेश्वरबाट टाढा नलैजाओस्। यहाँनिर एउटा चेतावनी हामी देख्दछौँ, दुष्ट अविश्वासी हृदय कसको हुन्छ, कोही कोहीको व्यवहार दुष्ट हुन्छ, कहिलेकाहीँ तपाईँलाई थाहा छ प्रेम दुष्ट हुँदैन होइन, दुष्ट नभएको प्रेमले मान्छेलाई मद्दत गर्दछ, त्यस कारणले एकले अर्कालाई प्रेम गर्ने, एकले अर्काको भलाइ गरिराखेको हुन्छ। अनि हिब्रूले यस पुस्तकमा होसियारी हो भनेर चेतावनी दिएको कुरा हामी यहाँ देख्दछौँ। अनि तपाईँ र म कसरी होसियारी हुने, हामी होसियारी कसरी हुने, हिब्रू 3:13 जबसम्म आजको दिन भन्ने कुरा छ तबसम्म एउटाले अर्कालाई अर्थी देऊ, पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्। एउटाले अर्कालाई छल अर्थी देऊ तर पापको कठोरताले हृदय कठोर नहोस्। त्यस कारणले छलछामले होइन, किन मान्छेले कहिलेकाहीँ यो शैतानको काम हो, तपाईँलाई कहिलेकाहीँ पाप परेको थाहा छ तर त्यसमा ध्यानै दिनुहुन्न, त्यसलाई बन्द गर्नुहुन्छ, सुन्ने विचार छैन, तर तपाईँ परमेश्वरको नजिक उहाँको अनुग्रहमा जानुभयो भने परमेश्वरले तपाईँलाई त्यसबाट क्षमा माग्ने मन दिनुहुन्छ। हिब्रू 3:14 के छ, यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्तसम्मै दृढता साथ थामिराख्यौँ भने हामी ख्रिस्टमा ख्रिस्टका सहभागी भएका हौँ, ख्रिस्टका सहभागी, मण्डलीका जनहरू भनेको चाहिँ ख्रिस्टका सहभागी, उहाँको वरदानलाई उहाँको महिमा अनुसार चलाउने। अनि यहाँनिर दृढ भएर ख्रिस्टको सहभागी हुने कुरा छ। अनि यहाँनिर 15 पदमा धर्मशास्त्रले भन्दछ, आजै तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै गरी आफ्नो हृदय कठोर नपार, यो विद्रोहको दिन भनेको चाहिँ परमेश्वरलाई इन्कार गर्ने दिन, त्यस्तो कठोर नपार, वचन आज सुन, त्यसले परमेश्वरको वचन सुन्नु भनेको चाहिँ त्यसलाई पालन गर्नु भन्ने अर्थ लाग्छ हिब्रू के अरे ग्रिकमा। हृदय कठोर नपार भन्ने कुरा हामी यहाँ देख्दछौँ। त्यसकारणले हामीले सुन्नुपर्छ, एउटाले अर्कोलाई उत्साह दिने गर्नुपर्छ, परमेश्वरको वचन सुनाउनुपर्छ, सुन्नुपर्छ। हिब्रू 10:24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौँ। यहाँनिर दुईटा शब्द छ, प्रेम असल काम, एकअर्काले उत्साह दिने एकअर्कालाई। अनि यो 24 पद भयो, 25 पद चाहिँ त्यसै कारण हामी सधैँ चाहिँ सङ्गतिमा भेला हुने गरौँ, सङ्गतिको महत्त्व त्यहाँ देखिन्छ, ताकि सङ्गतिमा भेला भएर एकले अर्कालाई सहायता गर्ने, एकले अर्कालाई उत्साह दिने हामी कुरा गर्न सक्छौँ। अनि वास्तवमा यहाँ भनिएको छ त्यो एकले अर्कालाई उत्साह दिने भन्ने कुरा चाहिँ त्यो जोस बढाउने एकअर्काको सही कुरा गर्न भन्ने अर्थ लाग्दछ। हामी मण्डलीमा भेला भएका छौँ, तर हाम्रो कर्तव्य चाहिँ के हो त्यसैले हामी हरेकले बुझ्नुपर्ने हुन्छ। तपाईँले लाग्छ म त केही जानेको छैन, केही गर्न सक्दिनँ, होइन, परमेश्वरले हरेक व्यक्तिलाई चलाउनुहुन्छ। मण्डलीमा यी कुराहरू हुनुपर्ने, परमेश्वरले यी कुराहरूलाई हाम्रो हामीले गर्नको लागि आज्ञा गर्नुभएको छ। क्रिस्चियन हुन होइन, तर एकअर्कामा जिउने विश्वासी झुन्ड मण्डली येशूको शरीरको रूपमा सञ्चालित हुनुपर्छ। अनि तपाईँ र मलाई येशूको शरीरको अङ्ग जो एकअर्काको निम्ति सक्रिय हुन्छ त्यसको लागि बोलाउनु भएको छ। अब अन्तिम 2-3 पद छ, अन्तिम पोइन्टमा हामी पुगेछौँ। मण्डली शान्तिको बन्धनमा पवित्र आत्माको एकतामा विजय भई उहाँको अनुसरण गर्दै ख्रिस्टको भरपूर मृत्युलाई हराएको जीवन, यो चाहिँ एउटा विजयको जीवन होइन, तपाईँले त्यो शान्ति एकताको जीवन। अनि त्यसको लागि हामी 1-2 बाइबलका पदहरू यहाँ पढ्नेछौँ। यहीँनिर लेखिएको छ प्रेरित 2:46, तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुसी र शुद्ध हृदयले मिलिजुली खान्थे। ती प्रेरितहरू जो नयाँ विश्वासी थिए उनीहरू घर एकसाथ भेला हुन्थे अनि एकै मनका थिए। त्यसकारण मैले घरिघरि तपाईँलाई यो मण्डलीमा एकताको बारेमा भनिराखेको छु। यो रोटी भाँच्ने कुरा कसै कसैले प्रभु भोज भनेर भन्ने गर्छन्, तर होइन, यो साँच्ची नै उनीहरू सङ्गति र खाना खाने गर्थे। तर त्यहाँ महत्त्वपूर्ण कुरा चाहिँ खुसी, शुद्ध हृदय र मिलाप त्यहाँ देखिन्छ। एकता तब मात्रै आउन सक्छ, खुसी, शुद्ध हृदय र मिलाप, होइन? त्यस कारणले त्यो कुरो महत्त्वपूर्ण छ। अर्को कुरो, उनीहरू एकसाथ भेट्दाखेरि के गर्थे? खुसी, शुद्ध हृदय, मिलाप, एकता भनेको के हो? त्यो मृत्युको शक्तिमाथि विजय हो नि, होइन? शैतानले त एकता ल्याउन दिँदैन नि, त्यही कारण विभाजन ल्याउँछ। प्रेरित 2:27 के छ, 47, परमेश्वरको प्रशंसा गर्दै सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे अनि परमेश्वरको प्रशंसामा उनीहरू समय बिताउँथे अनि त्यसपछि उद्धार पाउनेहरूको प्रभुले दिनदिनै तिनीहरूको सङ्ख्या थपिदिनुभयो। भन्दाखेरि धेरै विश्वासीहरू थपिन थाले। जब तपाईँमा साँचो परमेश्वरको आत्मा काम गरेको हुन्छ, तपाईँको सङ्गतिमा साँचो कुरा हुन थाल्छ, त्यहाँनिर के हुन्छ, परमेश्वरको मानिसहरू वृद्धि हुन थाल्छन् होइन, अनि मानिसहरू परमेश्वरको गवाही देख्दछन्। नयाँ नियमका विश्वासीहरू एकअर्कामा घनिष्ठ, नजिक, शुद्ध र प्योर हृदयका हुन्थे। यो प्योर हृदय भन्ने चाहिँ तपाईँले सम्झिराख्नुहोस्, जो पक्का क्रिस्चियन हुन्छ उसको हृदय प्योर नै हुन्छ, कहिले कुनै पनि खालको खराबी सोच हुँदैन। एकअर्काप्रति न्यानो व्यवहार गर्ने, एउटा परिवार, यो मण्डली चाहिँ एउटा परिवार जस्तो थियो, एउटा असल परिवार त्यस्तो हुन्छ। मण्डली एक असल परिवार जस्तो हुनुपर्छ, जुन चाहिँ एकले अर्कालाई आफ्नो कर्तव्य अनुसार प्रेम गर्ने। अर्को कुरा, परमेश्वरले उनीहरूको परिवारमा सङ्ख्या थपिदिनु भयो, त्यो कुरा हामीले देख्यौँ। यी कुराहरू पावलले 1 तिमोथी 5:1 पनि भनेका छन्। यहाँनिर के लेखेका छन्, त्यो सम्बन्धको बारेमा, मण्डलीमा एकअर्कामा व्यवहार कस्तो हुनुपर्छ। त्यस कारणले यहाँनिर त के हुन्छ भने मान्छेहरू सबै मै हुँ, म सिपालु, कसैको कुराको सुन्ने विचार छैन, भित्रभित्रै ठुसठास गर्दै हिँड्ने प्रियहरू हो। तपाईँ ख्रिस्टलाई चिन्नुहुन्छ भने त्यो हुँदैन। यहाँनिर के लेख्छ, वृद्ध मानिसहरूलाई नहप्काऊ तर तिनीहरूलाई बाबुलाई जस्तै गरी सम्झाऊ, आफूभन्दा सानालाई भाइ समान व्यवहार गर। यस्तो खालको मण्डलीका एकअर्काप्रतिको विश्वास, त्यहाँ कुनै भेदभाव हुँदैन, तर त्यहाँ एउटा आदर र राम्रो एउटा प्रेमिलो विनम्र सम्बन्ध हुन्छ। अनि अर्को कुरा, यहाँनिर वृद्ध स्त्रीहरूलाई, आमा चाहिँ युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर्नुपर्छ, युवतीहरूलाई बहिनी समान व्यवहार गर्नुपर्छ। अनि यो कुरा गर्दै गर्दा म जवानहरूलाई एउटा कुरा सल्लाह दिन चाहन्छु। जब जवानहरू पवित्रता, जवानहरू चाहिँ अब आफ्नो विवाहको कुरा पनि सोचिराखेको हुन्छ नि होइन, उनीहरूले वास्तवमा कसरी गर्नुपर्छ, यहाँ अर्को पद म तपाईँलाई पढ्न चाहन्छु। त्यो पढ्नुभन्दा पहिला, जवानहरूले जब एकले अर्कालाई मन पराउने अथवा विवाहको बारेमा सोच्ने गर्छन्, पहिलो कुरा उनीहरूले कहिले पनि, क्रिस्चियन जवानहरू चाहे केटी होस् चाहे केटा होस्, पहिलो कुरा क्रिस्चियन बाहेक प्रभुलाई नचिन्ने अन्य जातिहरू तपाईँले केटा साथी केटी साथी नबनाउनुहोस् कहिल्यै पनि। बाइबलमा त्यसलाई बन्देज छ, अन्य जातिहरूसँग एउटै हलोमा नजा जोतियो भनेको छ, तपाईँको परमेश्वरको महिमा त्यसरी हुँदैन, पहिलो कुरो। दोस्रो कुरो, तपाईँले जब कुनै बे गर्नुभन्दा अगाडि कसैसँग सम्बन्ध राख्नुहुन्छ, कसैसँग मन पराउनुहुन्छ, कुरा गर्नुहुन्छ, यहाँ लेखेको एउटा दाजुभाइ दिदीबहिनी जस्तै, दाजुभाइ दिदीबहिनी जस्तै होइन, यहाँनिर कहाँ स्त्रीहरूलाई युवतीसँग चाहिँ सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर। जबसम्म तपाईँको विवाह हुँदैन, पवित्र बहिनी जस्तो रहनु पर्यो। मेरो एकजना साथी भन्नुहुन्थ्यो, उहाँले त्यसको कुरा सबै भन्नुहुँदैन, तपाईँलाई अचम्म लाग्छ, तर उहाँले के भन्नुहुन्थ्यो, उहाँले यहाँ अमेरिकामा चाहिँ डेट गर्ने भन्छ, डेट गर्ने भनेको चाहिँ उहाँ चाहिँ पक्का क्रिस्चियन। अब म भनिदिन्छु, उहाँले चाहिँ 80 केटीसँग डेट गर्नुभयो, 80 मेरो साथी। अब उहाँले के भन्नुभयो, 80 किन डेट गर्नु पर्यो, कुन चाहिँ चाहिँ केटी चाहिँ मलाई ठिक छ भनेर हेर्नलाई। तर उहाँले मलाई के भन्नुहुन्थ्यो भने, जुन केटीसँग नि उहाँले भेटेर चिया खानुहुन्छ, सँगै खाना खानुहुन्छ, कफी खानुहुन्छ, उहाँको एउटा सिद्धान्त के थियो भने, त्यो केटीलाई भेटेर छोड्ने बेलामा पहिलाको भन्दा पवित्र बनाएर छोड्ने, त्यो चाहिँ उनको उद्देश्य, त्यहाँ खराबी केही छैन। तर आजकलका केटाकेटीहरू के हुन्छ, केही कुरा गर्नुभन्दा अगाडि सबभन्दा अगाडि नराम्रो कुरा गर्छन्, हो कि होइन? तपाईँ क्रिस्चियन जवान केटाकेटीहरू सुन्नुहोस्, तपाईँले परमेश्वरको महिमा गर्नुहोस्, परमेश्वरसँग प्रार्थना गर्नुहोस्, परमेश्वरको कुरा संसारको कुरा जस्तो होइन, होइन? त्यसैले भद्रगोलको कुरा हामीले गर्नु हुँदैन। क्रिस्चियन केटाकेटीहरूले सम्बन्ध गर्ने कुरामा यो पवित्रता अप्नाउनुपर्छ, महत्त्वपूर्ण कुरा हो। जबसम्म विवाहको सम्बन्धमा कोही बाँधिँदैन, एकले अर्कालाई दिदीबहिनी सरह पवित्रतामा व्यवहार गर्नुपर्छ, यो सिद्धान्त बाइबलको सिद्धान्त हो। पहिला विश्वासीहरू अविश्वासीहरूसँग कहिल्यै सम्बन्धमा आउनु हुँदैन, होइन? यो कुरा तपाईँलाई यति कुरा मैले भन्न चाहेँ। अब अर्को एक दुईवटा पद म पढ्न चाहन्छु। पहिलो चाहिँ यहाँनिर योहन्ना 1:12-13, तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। भनाइको मतलब के छ, मण्डली परमेश्वरको सन्तान, हामी एउटा परिवार, दाजुभाइ दिदीबहिनी जसको शिर ख्रिस्ट हुनुहुन्छ। अनि अहिलेसम्म हामीले के भन्यौँ, एकअर्काको निम्ति प्रेम गर्ने, एकअर्कालाई सहयोग गर्ने, एकअर्कामा जिउने, पवित्रतामा व्यवहार गर्ने, कसरी सम्मान गर्ने, सम्बन्ध कसरी गर्ने, एउटा परिवार, परमेश्वरको छोराछोरी, अनि परमेश्वरको उपस्थितिमा हामीले यी सबै कुरा गर्नुहुन्छ, किनभनेदेखि तिनीहरू परमेश्वरबाट जन्मिएका हुन्छन्। हामी क्रिस्चियनहरूको बारेमा यी कुराहरू भनिएको छ। तपाईँलाई योहन्ना 13:34-35 पढेर सिधाउन चाहन्छु। यहाँनिर एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। अनि वास्तवमा यो प्रेम चाहिँ पवित्र प्रेमको कुरा हो। जब तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ नि, उसको केही पनि बिगार गर्नुहुन्न, पवित्रतामा, प्युरिटीमा। यहाँनिर के छ, यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जानेछ कि तिमीहरू मेरा चेला हो। सो हामी परमेश्वरका हौ भनेर मानिसहरूले जान्नको लागि पनि के गर्नुपर्ने रहेछ, हामीले एकअर्कालाई येशूले जस्तै प्रेम गर्नुपर्ने रहेछ। त्यसले मण्डलीको सम्बन्धमा कुरा गर्दाखेरि तपाईँलाई मैले यति कुराहरू आज भने, तपाईँ मनन गर्नुहोस्, साँच्ची नै मण्डलीप्रति तपाईँको जिम्मेवारी, तपाईँको कर्तव्य ठिकसँग भइराखेको छ कि छैन, आफैलाई जाँच्नुहोस्। परमेश्वरको प्रेम र क्षमामा निश्चय हुनुहुन्छ कि हुनुहुन्न, जाँच्नुहोस्। परमेश्वरले यो सबै कुरा गर्नुहुन्छ। अनि हामी यो मण्डलीको बारेमा अझै अरू कुरा सिक्नेछौँ, योभन्दा पछिको